نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم درشي پڑھ اللهم صل على محمد وعلى آله إن أولياؤه إلا المتقون تقوی کے اوپر مسلسل تقریباً بیانات ہوتے رہتے ہیں اور ہم خود اپنے درد دل سے مجبور ہو کے تقوی پر ہی بات کو لے کر آتے ہیں کیونکہ مسئلہ یہ کوئی ہمارے ذوق یا شوق کا معاملہ نہیں ہے کہ مجھے کوئی تقوی کا بیان بہت پسند ہے کرنا کہ ہر وقت بس تقوی کی بات کرتا رہوں تو بعض لوگوں کے دل میں شیطان وسوسے بھی ڈال سکتا ہے کہ بھائی یہ تو تقوی کی ہی بات کرتے ہیں اور دوسری باتیں بھی تو ہیں. تو بھائی یہ ہماری خواہش نہیں ہے بلکہ قرآن پاک کا اگر مطالعہ ہم کریں سمجھداری کے ساتھ سمجھ کے پڑھیں قرآن پاک اسی طرح سے احادیث مبارکہ جب ہم مطالعہ کریں اور علماء اور مشائخ کیا فرما رہے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے کیا ارشاد فرمایا اور کن باتوں کی اہم تعلیمات دی گئی ہے تو پوری شریعت جو ہے وہ تقوی کے گرد گھومتی ہوئی نظر آتی ہے. دنیا کا کوئی مسئلہ ہو کوئی پریشانی ہو کوئی غم ہو کوئی تکلیف ہو تو اللہ پاک نجات کے لیے فرما رہے ہیں کہ تقوی اختیار کرو. کوئی چیز اللہ پاک نے ایسی نہیں چھوڑی جس میں تقوی کا ذکر نہ ہو. تو یہ ایک سمجھ لیں کہ یہ ایک جان ہے پوری شریعت کی. اگر کسی بھی بندے کو دنیا اور آخرت میں چین اور سکون سے رہنا ہے تو اسے نیک اعمال کے ساتھ تقوی سے رہنا پڑے گا. اگر تقوی نہیں ہے تو کچھ بھی نہیں ہے اس کی زندگی میں. کبھی ایسا آدمی چین اور سکون سے نہیں رہ سکتا. کسی نہ کسی پریشانی میں کسی نہ کسی بلا میں کسی نہ کسی مصیبت میں مبتلا رہنے کا اندیشہ ہے. چاہے 50 حج کر لے چاہے 50 عمرے کر لے چاہے داڑھی ٹوپی بھی رکھ لے چاہے نمازیں بھی پڑھ لے چاہے قرآن ذکر اذکار کچھ بھی کر لے لیکن اگر حرام کام نہیں چھوڑے گا بڑے بڑے گناہ کبیرہ سے اجتناب نہیں کرے گا تو اس کی زندگی میں چین اور سکون اس کو ملنا وہ پھر مشکل ہے. ہاں کچھ نیک اعمال کی جو انوارات ہیں وہ اس کو مل جائیں گے بہت سی چیزوں سے بچا رہے گا لیکن کامل سکون اس کو حاصل نہیں ہوا. اس کی مثال ہمارے پیارے مرشد عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ارشاد فرماتے تھے جن کا میں غلام جن کا میں کیا بولوں بس اللہ پاک حضرت کی قبر کو نور سے بھرے. وہ فرماتے تھے کہ بھائی دیکھو ایک مچھلی ہے مچھلی پانی کے اندر ہوتی ہے تو اس کو آپ آدھا پانی میں ڈبوئیں پورا نہ ڈبوئیں یعنی اس کی دم اپنے ہاتھ میں پکڑ کے رکھیں اور اس کا سر جو ہے جو آنکھیں وغیرہ اس جہاں سے سانس لیتی گلپڑے وغیرہ وہ آپ پانی میں ڈبو دیں تو اس کی جان تو بچ جائے گی لیکن اس کو قرار نہیں ملے گا سکون نہیں ملے گا اس کو. یا آپ اس کو آدھا سائڈ سے اس کو پانی میں ڈالیں تو تب بھی اس کو سکون نہیں ملے گا. چلو بھر پانی میں ڈالیں گے تو بھی سکون نہیں ملے گا. جب آپ اس کو پورا پانی میں ڈال دیں گے یعنی اس کے دائیں پانی بائیں پانی اوپر پانی نیچے پانی میں جب وہ پوری غرق ہوگی پانی میں تو پھر سکون ملے گا اور تیزی سے بھاگے گی وہ اب اس کی جان کو قرار ملے گا. تو یہی حالت بندہ مومن کی ہوتی ہے. بندہ مومن کو خود نہیں پتہ ہوتا کہ یہ میری جو بے چینی ہے جو میری جو تکلیف ہے جو پریشانی ہے نماز روزے قرآن ذکر اذکار دوسری دینی سرگرمیوں کے باوجود میری جان کو قرار کیوں نہیں ہے جبکہ میں تو نماز بھی پڑھتا ہوں. بعض لوگ نماز بھی پڑھتے ہیں ماشاء اللہ اکثر قرآن ذکر اذکار بھی کرتے ہیں دینی صحبتوں میں بھی جاتے جاتے رہتے ہیں لیکن قرار نہیں آ رہا بے چینی ختم نہیں ہو رہی. اس کی وجہ کیا ہے؟ تو حضرت والا رحمۃ اللہ یہی فرماتے تھے کہ بھائی جب تک اللہ پاک کے فضل سے جب تک کوئی بندہ تقوی کے دریا میں جب تک مستغرق پوری طرح سے نہیں ہوگا اس کو چین نہیں ملے گا اس مچھلی کی طرح سے. جیسے مچھلی تھی نا اس کو بھرپور پانی چاہیے تو اسی طرح ہمیں بھرپور تقوی چاہیے ہوگا. تو متقی بننے کا یہ مطلب نہیں ہے کہ نعوذ باللہ کو خطا نہ ہو یا کبھی ہم سے کوئی گناہ نہ ہو یہ مقصد نہیں ہے. وہ تو انبیاء کرام کی ذات ہوتی ہے کہ جو جن سے کوئی گناہ کا صدور ہوتا ہی نہیں جن سے. لیکن بڑے سے بڑا ولی اللہ بھی کیوں نہ ہو قطب ابدال غوث ہی کیوں نہ ہو لیکن معصوم نہیں ہوتے تو ان سے بھی گناہ ہو سکتا ہے لیکن اللہ کی طرف سے محفوظ کر دیے جاتے ہیں. معصوم نہیں ہوتے محفوظ کر دیے جاتے ہیں گناہوں سے. تو مقصد یہ ہے کہ ہم دیکھیں ہم کسی ظاہری اور باطنی گناہ کے اندر ملوث تو نہیں ہیں. عادتاً لفظ کیا ہے یاد رکھیے گا عادتاً ایک ہے گو گندگی مستقل کھانا پخانہ کھانے کا شوق ہے، روز کھا رہا ہے پابندی کے ساتھ، ایک ہے غلطی سے پخانہ چلا گیا پیٹ میں، بھائی تو دونوں کیفیات میں زمین آسمان کا فرق ہے، ارادہ نہیں تھا، ہو گئی غلطی، تو پخانہ کوئی غلطی سے کھا لے تو اس کا اتنا نقصان نہیں ہے. گناہ جو ہوتا ہے اللہ کی نافرمانی، مشائخ فرماتے ہیں پیشاب اور پخانے سے بدتر ہے. اگر ہمارا اندر کا فہم اور اندر کی ہماری مشین اگر صحیح درست ہو جائے نا، تو ہمیں جو گناہ ہے وہ پیشاب پخانے سے زیادہ ہمیں نفرت ہوگی. جب اندر کی مشینری صحیح ہوگی نا ہماری، قلب جب سیاہی کالک، جب ہمارا قلب کا قلب ہمارا مجلہ اور مصفح ہو جائے گا، پھر ہمیں گناہ کسی اور رنگ میں نظر آئے گا. ہم کہیں گے پیشاب پخانہ تو ہے ہی گندی چیز، لیکن بھائی اللہ کی نافرمانی تو اس سے زیادہ پلید گندی چیز ہے یہ. لیکن بھائی یہ کب ایسا ہوتا ہے؟ جب بندے کو کچھ نور ملتا ہے، جب وہ واصل باللہ ہوتا ہے، جب اللہ سے کچھ اسے عطا ہوتا ہے، جب اللہ کی کرم نوازیاں اس پر ہوتی ہیں، تو پھر یہ فرق جو ہے نا، یہ باتیں بھی ایسے سمجھ میں نہیں آئیں گی. جب بندہ خود صاحب نور بنتا ہے، پھر اس کو اس نور کی روشنی سے نظر آتا ہے کہ گناہ کی حقیقت کیا ہوتی ہے. جیسے تصوف میں، طریقت میں جو اللہ والوں کو جو ہے حرام مال جو پخانے کی شکل میں نظر آتا ہے، مشائخ فرماتے ہیں، چاہے وہ سود ہو، چاہے رشوت ہو، یا کسی قسم کبھی جبرن کسی کا حق مار کے پیسہ کھایا ہوا ہو، تو اللہ والوں کو بعض دفعہ جب کشف ہوتا ہے تو صاحب کشف بزرگ فرماتے ہیں کہ ہمیں حرام مال جو ہے وہ پخانے کی شکل میں نظر آتا ہے. ارے وہ سمجھ، کیونکہ یہ تصوف میں یہ کہلاتی ہے عالم برزخ میں صورت مثالی. پھر یہ ایک الگ ٹاپک ہے، اس کو میں بھی چھیڑنا نہیں چاہ رہا. صورت مثالی کہلاتی ہے کہ دنیا کے ہر عمل کی ایک برزخ میں شکل ہوتی ہے. ہر عمل کی برزخ میں ایک شکل ہے، ہر عمل کی، اور اس بندے کی بھی. ایک بزرگ فرماتے ہیں کہ یا انسان ہے کب، جب میں باہر جاتا ہوں تو سب مجھے جانور نظر آتے ہیں، کوئی کتے کی شکل میں، کوئی بلی کی شکل میں، کوئی سور، گدھا، گھوڑا. سچا واقعہ، ایک بہت بڑے بزرگ تھے حیدرآباد کے، ان کا انتقال ہو گیا رحمۃ اللہ علیہ کا، ان کا ایک مرید تھے. تو ایک دفعہ پریشان ہے ان کا، اپنے کہا حضرت بہت پریشان ہوں، باہر نکلتا ہوں تو مجھے انسان بہت کم، اکا دکا کوئی نظر آتا ہے، سب مجھے جانور، کتے، گدھے، گھوڑے، سور اور پتہ نہیں کون کون سے جانور نظر آ رہے ہیں، میں تو ڈر کے گھر میں بند ہو گیا ہوں، تو کوئی مجھے مار نہ دے کوئی جانور، تو اتنی بڑی مشکل سے آپ کے پاس آئے ہوں. تو اللہ والے تھے، انہوں نے کہا سامنے میری خانقاہ کے سامنے ہوٹل ہے، جاؤ وہاں پہ ایک کپ چائے پی لو جا کے. تو اس نے کہا اس سے کیا وغیرہ، میں جو کہہ رہا ہوں وہ کرو. تو پھر ایک دو لوگوں کو بھیجا، اس کو لے کے جاؤ ساتھ اور اس کو چائے پلا کے لاؤ. وہ ہوٹل پہ لے گئے اس کو، جیسے ہی اس نے ایک گھوٹ حلق سے اتارا، وہ اس کی کیفیت سب ختم، اس کو سارے کے سارے جو ہیں لوگ انسان نظر آ رہے ہیں. تو بڑا خوشی ہوا. پھر آیا اس نے کہا یہ کیا راستہ؟ پھر وہ ہنسنے لگے، کہہ لگے کچھ نہیں ہے، تمہارے اندر انوارات کا ذخیرہ ہو گیا تھا، تقوی کی برکت سے، انوارات کی برکت سے اللہ نے تمہارے قلب کی آنکھوں کو کھول دیا تھا، تو تمہیں لوگوں کے جو اعمال تھے اس کے حساب سے تمہیں شخصیتیں نظر آ رہی تھیں. یہ کہلاتی ہے صورت مثالی، اعمال کے لحاظ سے. تو اسے کوئی کوئی انسان نظر آ رہا تھا، کوئی کوئی نیک متقی تھا. آ رہی ہے بات سن میں؟ تو صورت مثالی کہلاتی ہے، تو چونکہ انوارات کا ذخیرہ ہو گیا، تقویٰ بہت آ چکا تھا، تو اللہ نے اس کے باطن کی نگاہ کو کھول دیا، جسے اللہ والوں کی نگاہ کو کھول دیتے ہیں اللہ پاک، تو ان کو کسی اور رنگ میں ہی دنیا اور لوگ نظر آتے ہیں، پھر اس حساب سے چلتے ہوئے. تو یہ سمجھانے کو ایک واقعہ بتایا. تو بھائی یہ جو چیز ہوتی ہے، یہ تقویٰ کے بعد اللہ پاک چیز کھولتے ہیں. بہت سے لوگ وظیفوں سے یہ دل کی نظر کھولنے کی کوشش کرتے ہیں، تو ان کو اپنے دماغ کا علاج کرانا چاہیے. یہ محض اللہ کی عطا ہے، یہ اللہ جس کو عطا فرمائے تو فرمائے. غیب کوئی چھین نہیں سکتا، یہ غیب ہے. کسی کے مائی کے لال میں دم نہیں ہے، کسی کی مجال نہیں ہے کہ وہ غیب اللہ سے حاصل کر سکے. اللہ نے خود قرآن پاک میں نفی کر دی اس چیز کی کہ سوائے غیب جو ہے میرے سوا کوئی نہیں جانتا. خود اللہ نے فرمایا ہمارا طریقہ نہیں ہم کسی کو غیب پر مطلع کریں، المنع کر رہے ہیں، ہمارا طریقہ ہی نہیں. ہاں جس کو ہم خود چاہیں، قرآن پاک کی ایک آیت کا خلاصہ اللہ کے شور میں، ہاں جس کو ہم خود چاہیں، آگے سے، دائیں سے، پیچھے سے، یا کسی آڑ سے، اللہ جس کو چاہے، اللہ جس کو چاہے، اور کتنا چاہے، کم یا زیادہ، وہ بھی اس کی مرضی. اب جن لوگوں نے وظیفے پڑھ کے غیب جاننے کی کوشش کری یا الٹے سیدھے چکروں میں پڑے، تو پھر پاگل ہو کے پھر ان کا معاملہ خراب ہوا، پاگل ہو گئے، نہ دنیا کے رہے نہ دین کے رہے. تو آدمی دنیا میں رہتے ہوئے خدا بننے کی کوشش نہ کرے، دنیا میں رہتے ہوئے خدا بننے کی کوشش نہ کرے. ہم یہاں اپنی بندگی کی نہیں آئے، اپنے رب سے ہم اللہ کے نوکر اور غلام ہیں، ہم غلامی کی نہیں آئے، ہم حکمرانیت کے لیے نہیں آئے یہاں پر. تو بس بندہ بن کے اللہ کی چاکری کرے، یعنی نوکری کرے اللہ کی، بندگی کرے، جتنی ہماری ضروریات ہیں انشاءاللہ اللہ سب پوری کرے گا وہ. یہ راغب نفع اللہ. تو یہ جو قلب مجلہ اور مصفہ جو ہوتا ہے یہ تقوی سے ہوتا ہے. تو بات ہو رہی تھی بھائی تقوی کی فیلڈ بہت وسیع ہے، کہاں تک بیان کریں. اکثر بتاتے رہتے ہیں چونکہ آج الیکشن کا دن ہے تو اس حوالے سے دل میں آیا کہ الیکشن کے حوالے سے کچھ باتیں کر دی جائیں. یہ جو آج کل جو ایک ٹرینڈ بن گیا لوگوں کا کہ لوگ حکمرانوں کو گالیاں دیتے رہتے ہیں، حکومتوں کو گالیاں دیتے رہتے ہیں، موجودہ حکومت کو اور حکمرانوں کو گالیاں دیتے ہیں اور آنے والوں کو سر آنکھوں پہ بٹھاتے ہیں. اور اس قدر بیوقوف یہاں کی عوام ہے ہماری، اللہ ہدایت دے ہم سب کو. اکثریت بڑے بڑے پڑھے لکھے لوگ بھی کہتے ہیں نا، وہ موجودہ کو جو حکمران ہوتے ہیں اس کو گالیاں دیتے ہیں اور آنے والوں سے اچھی اور نیک امیدیں رکھتے ہیں. اور یہ کتنے سال سے ہو رہا ہے؟ تقریباً 30-35 سال سے تو میں دیکھ رہا ہوں، لیکن ہر دفعہ منہ کی کھاتی ہے عوام. لیکن اس قدر شدید استقامت ہوتی ہے اچھے گمان کی عوام میں کہ کیا بولیں بھائی، زبردست حیرت ہوتی ہے کہ اچھے اچھے پڑھے لکھے لوگوں کی بات ابھی سمجھ میں نہیں آ رہی. تو ہمارے پیارے آقا دو جہاں صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس کا خلاصہ یہ کہ اپنے حکمرانوں کو گالیاں مت دو، ان کو برا بھلا مت بولو، کیونکہ جیسے تمہارے اعمال ہوں گے عوام کے ویسے اللہ پاک حکمران بھیجیں گے. یہ حدیث شریف مشہور بھی ہے، سب کو پتہ ہے، بولتے بھی لوگ ہیں بھائی، جب مانتے بھی ہو بولتے بھی ہو، اور خود لوگ بولتے ہیں بھائی کہاں سے حکمران آ جائیں گے، ہمارے اعمال ہی اس قابل نہیں ہے. بھائی تو بولتے رہو گے تو کیا فرشتے اتریں گے اعمال درست کرنے؟ تو اعمال تو صحیح کرو نا، جب تشخیص ہو گئی پتہ چل گیا کہ ہمارے اعمال خراب ہے تو درست کرو نا. بولنے سے کیا ہوگا؟ خالی کوئی ڈاکٹر ہے وہ آپ کو کوئی دوا ڈوز لکھ کے نہ دے، یہ بول دے آپ کو ملیریا ہے بس، بھائی ٹھیک ہے ڈاکٹر صاحب مان لیا ملیریا، بخار نہیں اتر رہا میرا، تو آپ کوئی ٹیبلٹ وغیرہ دیتے ہیں، ریسوچین وغیرہ کچھ بھی جو بھی آپ بہتر سمجھیں. نہیں بس میں نے بتا دیا آپ کو، آپ کو ملیریا ہے، تو بیکار ڈاکٹر ہے. بھائی تم تشخیص سے کیا ہوگا؟ تشخیص کر رہے ہو تو علاج تو بتاؤ. تو لوگ اپنا بس خود تشخیص بھی کرتے بولتے ہیں، لیکن علاج کرنے یا کرانے پہ تیار نہیں ہیں. ٹھیک ہے پھر بنے رہو ننے کا کے، اللہ کو بھی پتہ ہے، اس کو سب پتہ ہے، بھولا بنا رہا ہے. کوئی 50 سال کا ہو گیا، کوئی 60 سال کا ہو گیا، کوئی 70 سال کا ہو گیا، سب کچھ پتہ ہے، لیکن ننے کاکے بنے ہوئے. ایک اور حدیث شریف میں آپ نے ارشاد فرمایا، قرب قیامت قوم کا رذیل اور ذلیل ترین انسان جو ہوگا وہ ملک کا حکمران ہوگا. کون کہہ رہا ہے؟ ہمارے پیارے آقا دو جہاں امام الانبیاء حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا پاک ارشاد ہے، قوم کا ذلیل ترین رذیل ترین جو انسان ہوگا وہ ملک کا اس جگہ کا حکمران ہوگا، وہ قرب قیامت کی نشانی ہو بھائی. تو وجہ کیا ہے کہ خرابی اوپر نہیں ہے، حکمرانوں میں نہیں ہے، خرابی ہمارے اندر عوام میں ہے. اکثر یہ بات بولتا رہتا ہوں. تو ہمارے گندے اعمال کا مجموعہ، جس طرح صورت مثالی بتائی ہے نا، گندے اعمال کی شکل کسی نہ کسی شکل میں وہ نمودار ہوتی ہے. اچھے اعمال ہوں گے تو کسی اور شکل میں نظر آئے گا. یہ تو برے اعمال کا بتایا نا، گدھے جانور اور پتنی کس کس شکل میں نظر آ رہے تھے بدعمالی کی وجہ سے. اسی طرح جو نیک متقی اللہ والے لوگ ہوتے ہیں ان کی صورت مثالی بھی کچھ اور ہوتی ہے عالم برزخ. کیا کہنے اس حسین صورت کے، اس کے معاملات کچھ ایسے ہوتے ہیں. تو ایک اللہ والا بھی دوسرا اللہ والے کو پہچان لیتا ہے، کیونکہ وہ صورت مثالی کی شکل میں وہ پتنی کیا نظر آتا ہے وہ. ایک بزرگ تھے، انہوں نے مجھے خود بتایا، ایک اللہ والے کے پاس گئے، وہ بھی بزرگ تھے، جن کے پاس گئے وہ بھی ولی اللہ تھے. تو انہوں نے بتایا کہ بھائی جب میں جا کے بیٹھا ان کو تو میں دیکھ کے حیران رہ گیا، وہ تو بیٹھے ہوئے تو کہہ رہے ان کا چھت تک جا رہا تھا ان کا سر، اور ایسے انورات کا ایک نور نکل رہا تھا ان کے اندر سے، اور میں نے چھوٹے چھوٹے پر لگے ہوئے دیکھے ان کی کمر پہ، فرشتوں کی طرح سے، ملائکہ تک کی طرح سے. شاید وہ ابدال ہوں گے. مولانا رومی رحمۃ اللہ فرماتے ہیں ابدال جو ہوتے ہیں وہ بھی حضرت جبرائیل علیہ السلام کی طرح سے مثلے پر ان کے چھپے ہوئے ہوتے ہیں، یعنی وہ بھی لمحوں میں کہیں سے کہیں پہنچتے ہوں. اولیاء اللہ کا ایک درجہ کہلاتا ہے ابدال، جس کا ایک قدم کئی ہزار کلومیٹر پہ ہوتا ہے. ابھی یہاں ہوگا تو ابھی ایک حرم میں ہوگا تو ابھی ایک آسٹریلیا میں ہوگا، چند سیکنڈ میں پوری دنیا کا چکر لگا لے گا وہ. یہ کہلاتے ہیں ابدال، گروہ ابدال. تو یہ چیز ہوتی ہے. تو بھائی جب ہمارے اعمال گندے، ان گندے اعمال کا مجموعہ جب اللہ کی بارگاہ تک پہنچتا ہے تو پھر اللہ پاک صورت مثالی میں پھر کہتے ہیں کہ یہ اتنی گندی ان کے اعمال کی شکل آئی ہے، پھر حکمران بھی خبیث بٹھاؤ ان کے اوپر. تو پھر صورت مثالی صورت جو ہوگی اس حکمران کی، وہ ہمارے اعمال کی وجہ سے پھر کوئی خبیث ہی آگے بیٹھے گا بھائی. تو خباثت تو ہمارے اندر ہوئی. دلیل سن لیجئے آپ، دلیل ये ऐसे नहीं कह रहा, बात कड़वी है लेकिन मानना पड़ेगा, क्योंकि भाई जब तक हम मानेंगे नहीं तशख़ीस नहीं होगी, और जब तक तशख़ीस नहीं होगी तो इलाज नहीं होगा, और जब तक इलाज नहीं होगा शिफा हासिल नहीं होगी। तो तकब्बुर होता है जो हमें इस चीज़ को मानने पर तैयार नहीं करता। आज हम एक छोटे से घर का अपना हाल देखते हैं, एक बच्चा मासूम जब कोई बच्चा पैदा होता है तो जब वो शऊर में आता है 3-4-5 साल का, तो अपने घर का क्या माहौल देखता है, आम घर की बात बता रहा हूँ, क्या घर का माहौल देखता है, वो LCD लगी हुई देखता है, नाच गाने देखता है, TV देखता है, अपनी माँ को बेपर्दा देखता है, अपने बाप को देखता है दाढ़ी मुंडा हुआ है, वो ऐसी इंग्लिश कल्चर पे चलता हुआ देखता है माहौल, वो महरम ना महरम का कोई कॉन्सेप्ट घर में नहीं देखता, वो नमाजों का फुकदान होता है, कोई कुरान जिक्र अस्कार की तलावत नहीं होती। फिर उसके बाद जो होते हैं घर का माहौल भी ऐसे ही होता है, फिर जब बच्चा शऊर में आता है तो वो सारी चीज़ें इनपुट उसके अंदर हो रही होती हैं। तो और हम जानते हैं इस लॉ को भी कि एक जो इनपुट होता है वही आउटपुट होता है, तो बस जो बच्चे को हमने माहौल दिया, तो अब जब बच्चा जवान होगा इस शऊर के सने शऊर तक पहुँचेगा, तो फिर ज़ाहरी बात है जो हमने उसको माहौल दिया उसके हिसाब से क्या वो क्या बनेगा, वो मादरजात वलीउल्लाह बन के सामने आएगा। फिर अम्मा वगैरह से कोई बात करेगी तो अम्मा अब्बा से बदतमीजी करेगा, फिर माँ बाप रोते हैं यार हमारी औलाद इतनी बदतमीज़ क्यों है। तो भाई जो माहौल दिया तो उसके हिसाब से ही मामला होगा ना। तो बात बहरहाल दूसरी तरफ ना निकल जाए, तो फिर मज़मून को समेटता हूँ, जो असल टॉपिक पे लाता हूँ। जब बच्चा आता है वो शऊर में आता है, बड़ा होता है, जब उसने देखा तो घर में गंदगी तो देखी, तो ये घर का हमारे आम माहौल है। और फिर उसके बाद और बड़ा हुआ फिर तो माँ बाप ने क्या किया, उसके लड़के लड़कियों के साथ को एजुकेशन सिस्टम में उसको भेज दिया, छोटे बच्चे को, अब वहाँ पर वो लड़कियों के साथ पढ़ रहा है, चाहे वो लड़की हो या वो लड़का हो, तो फिर लड़के लड़कियां को एजुकेशन सिस्टम, स्कूल कॉलेज यूनिवर्सिटी कोचिंग सेंटर, ये आजकल जो तालीमी इदारे हैं अक्सर ये जिना के अड्डे बन चुके हैं, बनते नहीं जा रहे बन चुके हैं। इतनी इतनी गंदी रिपोर्टिंग, ऐसे ऐसे वाक़ात आ रहे हैं कि जिसको हम जबान जिसका साथ नहीं दे सकती कि क्या बताएं बस हम। तो ये भेजने वाले कौन है, माँ बाप। ये तो एक थोड़ा सा मामूली सा मुख्तसर सा एक जायज़ा लिया, वरना तो पता नहीं घरों में कितनी खुराफात हो रही हैं, क्या क्या आजकल हो रहा है। उसके बाद फिर गैर शरी तकरीबात का माहौल देख लें हम लोग, ये कौन अरेंज करता है घर की गैर शरी तकरीबात। भाई निकाह हो रहा है, शादी है, ये अकीका है, ये सुन्नत है, लेकिन उस सुन्नत के अंदर तुमने ये ईसाई और यहूदियों के और हिंदुओं के त्यौहार मिला दिए, गुनाह मिला दिए, मूवी तस्वीर के सारे मामलात कर दिए, मिक्स गैदरिंग कर दी कोई, और बिल्कुल कोई इख्तलात कर दिया मर्दों औरतों का, वो तो मौजब लानत वाली जगह बन गई, उस पर तो अब लानत बरसेगी अल्लाह की। अब वो अकीका कहाँ रहा, अकीका सुन्नत तो है लेकिन तुमने तो बेड़ा गरक कर दिया। सुन्नत के अनवारात आएंगे, सुन्नत अगर कोई अमल कर रहे हो तो सुन्नत के हिसाब से करो ना, उसमें नाच गाना मूवी तस्वीर और गुनाहों की आमिविश क्यों कर दी। शादी है, निकाह करना तो सुन्नत है, तो उसमें गुनाह को क्यों शामिल करते हो। तो ये एक थोड़ा सा एक तारुफ कराया कि भाई आज हमारे जो घरों का और जो माशरा का जो माहौल है वो ये है, ये सारे अमाल अल्लाह की बारगाह में जा रहे हैं रोज़ाना। तो फिर उस हिसाब से ये फिर बता दिए, एक तो ये हमारी कौम के जो और अफराद से माशरा बनता है, और माशरे से जो है वो पूरा शहर और मुल्क के अमाल फिर इसी हिसाब से बनते चले जाते हैं। और आगे जाएँ दुकानों पर हम देखें हराम बाल, हम समझते हैं शायद ये हुकूमत को लोग गालियाँ देते रहते हैं ना, करप्टेड हुक्मरान है, करोड़ों रुपये खा गए, अरबों रुपये खा गए, बजट में इतना आता है TV पर, भाई TV पर लोग बताते हैं अखबारात में इतना अरब इतना खरब, कहाँ जा रहा है, सब खा गए। तो भाई वो हर आदमी अपने हिसाब से अपने मनसब के हिसाब से फ्रॉड कर रहा है ना। तो मिसाल के तौर पे एक अमरूद बेचने वाला है ठेले के ऊपर, गरीब आदमी है, उसके तन पे कपड़े भी फटे पुराने पहना हुआ है, लेकिन ज़रा सी नज़र बचेगी वो भी आपको केले अमरूद लेने जाएंगे, ज़रा सी नज़र अगर आपकी बची तो पैसे तो अपनी मर्जी के लेगा, लेकिन वो सड़े हुए गले हुए केले छुपा के इस तरह से आपको देगा, घर आके आप सर पीटेंगे यार मुझे उसने दिखाए क्या थे, और ज़रा सी मेरी नज़र बची और उसने गले हुए केले डाल दिए। तो भाई हुक्मरानों को गालियां हम क्यों देते रहे कि जी ये करप्टेड है, क्या उसने करप्शन नहीं किया, उसने माल क्या दिखाया और दे क्या रहा है। ये प्याज जो मिलती है लोग बेचारे इतवार वार जुम्मे वार जाते हैं, छोटी छोटी मिसालें दे रहा हूँ मैं, ऊपर साफ़ सुथरी बेहतरीन प्याज ढेरी बनाई हुई होती है, पर कहता बगैर छांट नहीं दूंगा, उस ढेरी के पीछे जहाँ से उठा के प्याज देगा वो गली सड़ी छोटे साइज़ की है, क्या वो धोखा दे के प्याज नहीं बेच रहा कि माल क्या दिखा रहा है और दे क्या रहा है। अब कहाँ तक बात करें तो ये तो सिलसिला बढ़ता जा रहा है। अक्सर बोलते रहो दूध में पानी मिला हुआ जो चल रहा है, फिर आजकल कोई पाउडर आ गया, पानी मिल गया दूध में, अब वो पतला हो गया, जहरी बात दूध, अब वो तो क्वालिटी ख़राब हो गई, फिर उसको गाढ़ा करने के लिए एक चाइना का पाउडर आता है, ये कहते हैं एक मन दूध में आधा किलो जो है वो पाउडर आप डाल दें, वो जो दूध होगा वो गाढ़ा हो जाएगा, वो मलाई बलाई भी बेहतरीन आएगी। तो कौन करप्ट नहीं है, खाली हुक्मरान लोग हैं, ये आवाम ही तो है, और कौन है ये। या ये भी हुक्मरान है, ये दुकान पे जो ये दो नंबर काम कर रहे हैं, मरी मुर्गियाँ बेच रहे हैं, बीमार गोश्त बेच रहे हैं, इस वक्त ये करप्टेड नहीं है क्या? तो ये पूरी कौम हमारी किस रुख के ऊपर जा रही है? अब ये फवाहिशी रियानियत बढ़ती जा रही है, स्कूल कॉलेज यूनिवर्सिटी को क्या बोलें, वहाँ तो डांस पार्टीज़ और लड़कों का लड़कियों का चिपटना और गंदे काम वो तो आम बात बनती जा रही है। माँ बाप को नहीं पता, माँ बाप को सबको पता है, तो करप्टेड कौन हुआ? खाली हुक्मरान करप्टेड है। तो जब हमारी कौम का ये हालत होगी भाई, तो फिर हुक्मरान कहाँ से आएंगे? क्या खुलफ़ाए राशिदीन जैसे फिर अमीरुल मोमिनीन अल्लाह पाक कोई ऊपर से भेजेंगे किसी अल्लाह वाले हुक्मरान को कि जाइए आपको पाकिस्तान सौंपा जाता है और वहाँ पे हुक्मरानी कीजिए और सुन्नत और शरीयत का निफाज कीजिए? तो ये तो पागलपन है, जिहालत है, ये तो कहाँ से कोई नेक हुक्मरान आ जाएगा? इसी तरह लोग टीवी देखते रहेंगे, तबसरे सुनते रहेंगे फला हुक्मरान के बारे में, फला हुक्मरान के बारे में, ये अच्छा है वो बुरा है, दो दो चार चार पाँच पाँच घंटे टीवी देखते रहेंगे फालतू वक्त में, नमाज़ें छोड़ते रहेंगे, मस्जिद में नहीं जाएंगे। अक्सरियत का ये हाल है। जैसे ये तबसरे जो हैं ख़बर में ये पूछेगा मुनकर नकीर आके उठाते के साथ ही, हाँ भाई फला तबसरा जो एंकर कर रहा था बताओ कौन सी पार्टी ज़्यादा अच्छी थी? ऐसे ज़ौक और शौक से सुनते हैं, कब्र को भूल गए, मौत को भूल गए, नमाज़ों को भूल गए, सब भूल गए, बस टीवी चल रहा है देखे जा रहे हैं और सियासी मुबसर बन गए। फिर दफ्तरों में आते हैं, फिर कारोबार की जगह पर, फिर वही बहस करते हैं दो दो चार घंटे, फिर ऐसे निकलवा लें पता ही नहीं, अगर पता चल जाए बिलफर्ज के चार दिन बाद मौत है फिर देखता हूँ कौन बैठता है टीवी के आगे, चूँकि अल्लाह ने मौत छुपा के रखी हुई है पता नहीं है, इसलिए जो है वो एहसास ही नहीं है इस चीज़ का। तो हुकूमत को लाख बुरा भला हम कहते रहे भाई, कहाँ से हमारे मामला दुरुस्त होंगे? किसी को तकलीफ़ हुई, किसी को अपने ईमान जाने की फ़िक्र हुई, किसी को अल्लाह के अज़ाब का डर हुआ? जबकि अक्सर बताता रहता हूँ कुरान पाक की आयात हैं, अहादीस नबी सल्लल्लाहु अलैहि वसल्लम भरी पड़ी हैं कि लाख हम फ़ज़ाइल पे बयान करते रहें, लाख हम फ़ज़ाइल के ऊपर तबलीग करते रहें, जब तक नहीं आनल मुनकिर गुनाहों से बचने पर नकीर की तबलीग नहीं होगी, अल्लाह का अज़ाब नहीं टलेगा। ये इख्तलाफी बात नहीं है, किसी मौलवी साहब की बात नहीं है, किसी फ़िरके की बात नहीं है, कुरान पाक की आयात हैं, मुस्तनद अहादीस नबी सल्लल्लाहु अलैहि वसल्लम भरी पड़ी हैं इस मौजू के ऊपर, अल्लाह का अज़ाब नहीं टलेगा, आके रहेगा। लाख आदमी कितनी तबलीग कर ले, मैं कितनी अच्छे अच्छे मीठे मीठे बयान कर लूँ फ़ज़ाइल के ऊपर, लेकिन अगर गुनाहों से बचने पे किसी ने तबलीग नहीं करी, गुनाहों से बचने के ऊपर तकवे के ऊपर किसी ने अगर बयान नहीं किया, तो अल्लाह का अज़ाब आकर रहेगा। आज गुनाह इस कदर तेज़ी के साथ बढ़ते जा रहे हैं, औरतें लड़कियों की क्या हालत इस वक्त चल रही है, क्या क्या बताएं। अभी कल फॉर मिनिस्ट्री ऑफ फॉरेन अफेयर की तरफ जाना हुआ शारा फैसल, एक होटल में चाय पीना मेरे लिए मुसीबत हो गया, होटल बार बार चेंज कर रहा हूँ मैं, ये अपनी आंखों देखी वाली बात बता रहा हूँ मैं, बार बार चेंज क्या कर रहा हूँ मैं होटल के, होटलों के कोई ये होटलों के ऊपर कोई लड़कियाँ औरतें थोड़ी होती हैं चाय के होटलों के ऊपर, लेकिन क्या लड़के लड़की वो पता नहीं कौन सा वक्त था, यूनिवर्सिटीज़ के लड़के लड़के लिपटा चिपटी ऐसी चल रही थी सरेआम। तो भाई क्या होगा जब खुल के सरेआम ये गंदगियाँ जब होंगी और वहाँ दूसरे लोग आराम से बैठे चाय पी के चुस्कियाँ ले रहे हैं ऐसे नॉर्मल जैसे कुछ नहीं हो रहा, और बराबर में ही हरकतें इस तरह से लड़के लड़की कर रहे हैं बैठे किसी यूनिवर्सिटी के ग्रुप, इस तरह से चल रहा था मामला। तो जब बिल्कुल गुनाहों के ऊपर चुप साध दी जाएगी और ज़बान को खामोश रख दिया जाएगा और नज़रें नीची कर ली जाएंगी, बोलना रोकना टोकना छोड़ दिया जाएगा अल्लाह, तो भाई जब तक हम नहीं ख़ुद को बदलेंगे, अपने घरों को नहीं बदलेंगे, जब तक अपने माहौल को हम लोग नहीं बदलेंगे, काम नहीं बनेगा, जो सुन लें अच्छी तरह से। और दूसरा मसला भाई, अब हुक्मरान हम बदल सकते हैं नहीं बदल सकते, पाकिस्तान में हम शरीयत का निफाज कर सकते हैं नहीं कर सकते, इसके ऊपर बहुत ही प्यारा एक इस्लाह से भरपूर एक वाक़िया याद आया, हज़रत हमारे प्यारे मुर्शिद आरिफ अल्लाह हज़रत अक़दस मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह, एक साहब आए वो जर्नलिस्ट थे किसी मशहूर अखबार में, इंग्लिश अखबार में जर्नलिस्ट थे वो, तो आए तो वो थ्री पीस सूट में थे, कोट पैंट टाई और ये और वो, बिल्कुल इंग्लिश मैन आए हज़रत से और अकीदत में आए, माशाल्लाह हज़रत का बहुत उन्होंने नाम सुना था, किताबें वगैरह पढ़ी थी, तो बहुत ही गम में आए, बहुत तकलीफ़ में, गम और तकलीफ़ क्या थी हम लोग समझे शायद ये बेचारों को कोई बीमारी होगी या किसी घर में कोई बीमार होगा, यही तकलीफ़ होती है आदमी को ज़्यादातर, तो लेकिन उनका गम क्या था, उन्होंने कहा हज़रत मुझे इस बात का गम और तकलीफ़ है, मेरी नींदें उड़ गई हैं कि पाकिस्तान में शरीयत का निफाज नहीं हो पा रहा। आज उसी चूँकि आज इलेक्शन है उस हवाले से मज़मून आ रहे हैं दिल में, तो हज़रत खामोश रहे, نے کہا یہ غم ہے آپ کو کہ پاکستان میں شریعت کا نفاق ہے اور یہی غم ہے، پر دیکھیں اسلام ختم ہوتا جا رہا ہے، یہ ہو رہا ہے وہ ہو رہا ہے، اور کیا ہوگا ملک کا ہمارے، میں تو اپنی اولاد کو کیا ماحول دے کے مریں گے. اب رت سنتے رہے، پھر رت والا رحمۃ اللہ نے ان سے فرمایا کہ یہ بتائیے کہ آپ کی عمر کتنی ہے؟ انہوں نے کہا 55 سال ہے میری عمر. اچھا، کہنے لگے یہ مجھے بتائیے کہ قرآن پاک میں، احادیث مبارکہ میں یا کہیں پر بھی کوئی ایسا کوئی معاملہ ہے کہ اللہ پاک آپ سے یا مجھ سے پوچھیں گے بتاؤ کہ پاکستان میں شریعت کا نفاذ کیوں نہیں ہوا، یا تم نے اس کے لیے کتنی کوشش کری؟ تو کہنے لگے نہیں حضرت، جہاں تک میرا علم ہے ایسا تو مجھ سے کوئی سوال نہیں ہوگا. تو فرمایا جواب آپ نے صحیح دیا، تو آپ سے ہم سے اس طرح کا کوئی سوال نہیں ہے، ہم سے تو ہمارے متعلق پوچھا جائے گا، بتاؤ میں نے تمہیں ایک 5 فٹ کا 6 فٹ کا جسم دیا تھا، تم نے میری شریعت کو اپنے اوپر کتنا لاگو کیا؟ اب وہ چپ. پھر حضرت نے تھوڑی تلخی کے ساتھ کہا کہ اپنا بھولیے دیکھیں ظاہر اور اپنا باطن، باطن کا تو حال اللہ کو پتہ ہے، لیکن آپ نے جو غم پالے ہوئے بالکل بےہودہ بیکار کے غم ہیں، یہ تو کوئی نفلی چیز بھی نہیں ہے، یعنی یہ تو عجیب و غریب تم معاملات ہیں آپ کے جو آپ نے سوچ اور غم رکھا ہوا ہے. فرمایا غم اس چیز کا رکھے ہیں کہ ابھی تک آپ سنت شریعت کے اوپر نہیں ہے. اللہ نہ کرے شخص اگر آپ کی موت ہوتی ہے، وہ ٹھیک ہے، اللہ کی رحمت کے معاملات ہیں، اللہ جس کو بخشے جس کو پکڑے وہ اس کی شہنشاہیت میں کس کو دخل ہے، لیکن جو آپ نے جو غم پالا ہوا یہ بالکل بیکار غم ہے. آپ کو اللہ پاک کہیں بھی کسی بھی مرحلے میں برزخ میں موت کے بعد آپ سے کسی قسم کا اس موضوع کے اوپر سوال نہیں ہوگا. یہ سوال ہوگا یہ بتاؤ کہ تم نے اپنے جسم کے اوپر شریعت کا نفاذ کیوں نہیں کیا؟ ظاہر اور باطن میرے محبوب آپ صلی اللہ علیہ وسلم کے متعلق رسول اللہ صلی اللہ علیہ وسلم جیسا چہرہ کیوں نہیں بنایا، داڑھی کیوں نہیں رکھی، اس سے متعلق سوال ہوگا. تو فرمایا کہ بس اس کی طرف توجہ دیجئے. تو وہ پھر خاموش ہو گئے، پھر تھوڑی دیر بیٹھے بات چیت کی، پھر وہ چلے گئے. تو بات تو چھوٹی سی تھی لیکن بہت گہری بات کر گئے. تو آج جو لوگ ہیں اسی غم میں الجھے رہتے ہیں، بھائی فلاں حکومت جاری ہے، پاکستان کا کیا ہوگا، خزانہ خالی ہے. ارے بھائی پاکستان کا خزانہ خالی ہے، تم تو اللہ سے رابطہ صحیح کر کے رکھو، خدا کی قسم پورا پاکستان کا خزانہ اللہ نہ کرے اگر خالی بھی ہو گیا، لیکن تمہاری جیب کا خزانہ کبھی خالی نہیں ہوگا. اللہ کہاں سے دیں گے، تم حیران رہو گے. چھوڑو نا، تم اتنی بڑی بڑی باتیں کیوں کرتے ہو؟ تمہیں تو 2 روٹی چاہیے، تم کیا ہو؟ کیا تم 30 مار خان ہو؟ تمہیں کون سے 6 ملک خریدنے؟ کیا کرنا تھا تمہیں؟ تم اپنی ضروریات دیکھ لو، انشاءاللہ تم اللہ سے بھائی رابطہ صحیح تعلق کر لو، تمہاری ضروریات اور تمہارے گھر کی اللہ پاک بہترین طریقے سے لے کے چلیں گے، بس اللہ سے بنا کے رکھو. تو آج ہم لوگوں نے اپنی سوچ کا محور اتنا بڑھا لیا، پتہ نہیں کہاں کہاں فوکس کیا ہوا ہے، لیکن نہیں ہے فوکس تو اپنی جان کے اوپر، اپنی ذات کے اوپر، اپنی روح کے اوپر، اپنے اعمال کے اوپر، کہ میں اللہ کو کیا بھیج رہا ہوں، اس طرح فوکس ہی نہیں ہے. فوکس ہے تو سالیوں کے اوپر، بھابھیوں کے اوپر، کزنوں کے اوپر، چلتی پھرتی لڑکیوں کے اوپر، ان پہ فوکس ہے، ان پہ نظر چل رہی ہے، بد نظری کی لعنت میں آ رہے ہیں، ہر وقت موبائل کے اوپر فوکس ہے، انگلیاں چلتی رہتی ہیں. قرآن پاک کی آیت نے جسم کی آزا گواہی دیں گے، اس وقت اللہ پاک فرما رہے ہیں زبان کو بند کر دیا جائے گا، منہ کے اوپر بالکل پہرے بٹھا دیے جائیں گے. زبان چاہے گا بھی تو آدمی میں کچھ بولوں لیکن بول نہیں پائے گا. اللہ پاک نے قرآن پاک میں فرمایا جس کا خلاصہ، اس وقت تمہارے جسم کے اعضا گواہی دیں گے، یہ انگلیاں بولیں گی. یہ ٹچ موبائل میں بہت چل رہی ہے نا، شہادت کی انگلی، اشہد ان لا الہ الا اللہ، نماز میں پڑھتے ہیں نا، میں گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی وحدہ لا شریک نہیں ہے، محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور رسول ہیں. اسی انگلی کو ٹچ موبائل پہ لوگ چلاتے ہیں، جس انگلی سے اللہ رسول کی شہادت ہم دیتے ہیں، اسی انگلی سے موبائل پہ ننگی فلمیں چل رہی ہیں، اسی انگلی سے. کاش اس انگلی کا فنکشن تو ہم یاد رکھیں، شہادت کی انگلی. کلمہ شہادت پڑھتے تو ہم ہیں، جب جنازہ اٹھتا ہے ذرا ہم شہادت کی انگلی پہ غور و فکر تو کریں. اسی شہادت کی انگلی کو ہم نیٹ کے اوپر اور موبائل کے اوپر استعمال کرتے ہیں، اور گندی چیزیں دیکھتے رہتے ہیں، ناچ گانا دیکھتے رہتے ہیں، اور پتہ نہیں کیا کیا دیکھتے رہتے ہیں. تو یہ انگلیاں پھر گواہ بنیں گی، یہ انگلی بولے گی، انگلیاں بولیں گی، ہاتھ بولیں گے کہ ہم سے یہ گندے کام کیے گئے، یہ ٹانگیں اور پیر بولیں گی، آنکھیں بولیں گی، اللہ پاک ہم نہیں چاہتے تھے لیکن ہمیں عورتوں کو دکھواتا تھا، لڑکیوں کو دکھواتا تھا. کچھ لوگ ڈینائی کریں گے، انکار کریں گے، نہیں اللہ پاک ہم نے یہ کام نہیں کیا. پھر اللہ کہیں گے اچھا نہیں کیے تھے، پھر اللہ پاک اعضا کو حکم دیں گے تم گواہی دو، پھر زبان کو بند کر دیا جائے گا، پھر جسم کے اعضا بولیں گے، ایک ایک اعضا بولیں گے، اور انسان خود دیکھے گا یہ کیا ہو رہا ہے، میرے میں تو خاموش ہوں، یہ کون بول رہا ہے، یہ میرے جسم کے اعضا گواہی دیں گے کہ میں نے یہ گندے سارے کام کیے تھے. اللہ، تو بھائی خالی لفاظی کرنے سے، بات چیت کرنے سے کام نہیں بنے گا. اور واقعی اگر ہمیں سلامتی چاہیے، اپنی عافیت اگر ہم چاہتے ہیں، دنیا اور آخرت میں چین سے جینا، خوشیوں کے ساتھ، بلاؤں سے حفاظت، مصیبتوں سے حفاظت، تو بھائی ہمیں تقوی اختیار کرنا پڑے گا. तकवा, तकवा किसे कहते हैं? बार बार कहता हूँ, गुनाहों से बचना, गुनाहों से बचना, गुनाहों से बचना। लोग तकवे की हकीकत ही अक्सर लोग आज तक नहीं समझ पाए। बस कुछ लोगों ने दो चार वक्त की नमाज़ पढ़ ली, या थोड़ा सा कुरान जिक्र अस्कार पढ़ लिए, या थोड़ी सी दाढ़ी रख ली, समझ गए बहुत बड़े मुत्तकी बन गए। अरे भाई, ये तो तर्जे जो तकवे का मामूली सा दर्जा है, तो 1 या 2% तकवे को ज़रा बढ़ाना है, ज़रा बढ़ाना है। आदतन किसी गुनाह कबीरा में आदमी उबतला ना रहे। अब वजह क्या है भाई? अब तकवा जब होगा तब इंसान के अंदर, मिसाल के तौर पे कोई एक घराना भी अगर तकवा पे अगर आता है, तो अब एक घराने की वजह से हुकूमत तो चेंज नहीं होगी भाई, क्योंकि अक्सरियत तक मुत्तकी की होगी तो फिर हुक्मरान नेक अच्छे आएंगे। लेकिन भाई, हमें हुक्मरानों से क्या करना है, हमें मुल्क से क्या करना है? अगर हमारे और हमारे घर वाले अगर तकवे पर आ गए, तो भाई तो हमें तो चलती फिरती हुक्मरानियत हासिल हो जाएगी। ऐसे हम रहेंगे ऐसे जैसे हुक्मरान कोई जीता है, चैन के साथ, सुकून के साथ। तो अपनी तो हम बचा लें ज़िंदगी को परेशानियों से, खुद तकवा अख्तियार करके। हुकूमत नहीं तब्दील हो रही ना है, बुरा हुक्मरान अगर कोई आ रहा है तो आता रहे भाई, अल्लाह का मुल्क है, अल्लाह की दुनिया, वो जिसको चाहे भाई जिसको उठाए। हमारी की औकात, हमें अपनी औकात में रहना है, हमें अपनी हदूद में रहना है। अल्लाह ने हमारे ऊपर जो ड्यूटी लगाई है, हमें वो पूरी करनी है, और अल्लाह का जो काम है वो अल्लाह के ऊपर सुपुर्द कर दें। आज हो ये रहा है, अल्लाह के काम लोगों ने अपने हाथ में लिए हैं, परेशानी में चलना है, डिप्रेशन में। भाई, खुदा बन के नहीं सोचना, बंदा बन के सोचना है हमें। बस हमें जो हमारे जो फ़राइज़ हैं, हुकूकुल अल्लाह हुकूकुल इबाद के, वो हमें देखने। और ये सारी तैयारी कहाँ होगी भाई? अल्लाह पाक ने कुरान पाक में फरमा दिया, या अय्युहल्लज़ीना आमनुत्तक़ुल्लाह वकूनू मअस्सादिकीन। ए ईमान वालों, तकवा अख्तियार करो। काफिरों को नहीं कह रहे, ईमान वालों को कह रहे हैं। लोग कहते हैं ना, ईमान और यकीन कैसे बढ़ेगा? ईमान वालों से अल्लाह मुखातिब है। ईमान लाने के बाद अल्लाह की दूसरी रिक्वायरमेंट जो चाहते हैं हम मुसलमानों से, ईमान वालों से अल्लाह फरमा रहे हैं, तकवा अख्तियार करो। ईमान लिया है, मुबारक है, शुक्र अदा करो। लेकिन मेरे इस ईमान की नेमत का शुक्र ये, मैं तुम्हें ईमान दिया, अब तकवा अख्तियार करो। ईमान वालों से कह रहे हैं अल्लाह पाक, तकवा अख्तियार करो। पता चला ईमान लाने के बाद दूसरी चाहत तकवा है, गुनाहों से बचो। कहाँ से मिलेगा तकवा? आसान बनाने के लिए अल्लाह ने रास्ता भी बता दिया, कूनू मअस्सादिकीन, कि जो अल्लाह वाले सच्चे लोग हैं, जिनका ज़ाहिर बातें नेक हो, जो काल और हाल जिनका है, उनकी सोबत में जाओ, तुम्हें भी तकवा नसीब हो जाएगा। अल्लाह ने ईमान वालों को मुखातिब किया, तकवे की ख्वाहिश अल्लाह ने बताई, मेरी तुमसे ये ख्वाहिश है, तकवा अख्तियार करो, मेरा हुक्म है। तकवा थोड़ा सा तुम्हें मुश्किल लगेगा, क्योंकि गुनाह में मैंने आजमाइश के वास्ते कशिश रखी है, मज़ा रखा है, लज्जत रखी है। गुनाह से बचोगे, दिल को तकलीफ़ होगी, लानतान भी तुम्हें हो पड़ेगी। तो अल्लाह पाक ने आसान आखिर में हमें नुस्खा भी बता दिया, हुक्म दे रहा हूँ तकवा, तो उसको लजीज़ और मज़ेदार करने का, आसान करने का तरीका भी बता रहा हूँ, कि अल्लाह वालों के पास जाओ, जो मुत्तकी लोग हैं उनकी सोबत में रहोगे तो तुम्हें भी तकवा हासिल हो जाएगा। तो इससे ज़्यादा आसान कोई चाहे मैं किताबें पढ़ के, या कोई कुव्वत इरादी से खाली मैं तकवा अख्तियार कर लूँ, तो ऐसा होता नहीं। सुन्नतुल्लाह यही है कि किसी न किसी की सोबत में जाना पड़ेगा। कुरान पाक की आयत गवाही दे रही है। दूसरी जगह अल्लाह ने फरमाया, अर्रहमानु फसअल बिही खबीरा, रहमान की खबर उसके बाखबर से जाके मालूम करो। कुरान पाक की आयत है, ये अजीब बात फरमा रहे हैं अल्लाह पाक। रहमान की खबर मालूम अगर करनी हो, अल्लाह ख़ुद अपने बारे में फरमा रहे हैं, अगर मुझे मेरे बारे में मालूम करना हो, मैं कैसा प्यारा हूँ, मैं कौन हूँ, मैं क्या हूँ, अभी तुम मुझे मानते तो हो, अब इसकी आशिकाना तशरीह किया, अभी तुम मुझे मानते तो हो कि मैं तुम्हारा रब हूँ, लेकिन तुमने भी मुझे पहचाना नहीं है। इसकी आशिकाना तशरीह ये बनती है, मानते तो हो लेकिन अभी तुमने मुझे पहचाना नहीं है। जिस दिन मुझे पहचान लोगे, तो फिर ये आदतन हराम कामों में उबतला नहीं रहोगे, फिर ये नंगी फिल्में नहीं देखोगे मोबाइल के ऊपर, फिर बदमाशी नहीं करते फिरोगे, हराम कारी करते नहीं फिरोगे, फिर अपनी बहन बेटियों को लौंडों के साथ पढ़ने के लिए नहीं छोड़ोगे, भेड़ियों के साथ जिना के अड्डों में, मेरे खौफ के ऊपर, मेरे अज़ाब के ऊपर तालीम को अहमियत नहीं दोगे, इस तरह की तालीम को। तो भाई, तालीम दिलाना मना नहीं, शरई हुदूद में दिलाओ, कौन मना कर रहा है? तो अर्रहमानु फसअल बिही खबीरा, रहमान की खबर उसके बाखबर से जाके पूछो। अल्लाह फरमा रहे हैं कुरान पाक में, जो कम इल्म नादान लोग जो एतराफ़ करते हैं ना कि भाई हम क्यों जाएँ कहीं, हमें क्या ज़रूरत है कहीं जाने की किसी अल्लाह वाले के पास? कुरान पाक खुला हुआ है, आदि से नबी सलम खुली है, पढ़ो, अमल करो, हमें जो चाहिए होता है हम अल्लाह से मांगते हैं, हम बाबाओं के चक्कर में नहीं रहते। ये सब शिरक और बिदत है, बस हम कुरान पाक पढ़ते हैं। तो इन बेवकूफ़ों से बोलो, नादानों, तुम लोग कुरान पढ़ते तो हो लेकिन शायद समझते नहीं हो। अगर तुम कुरान पढ़ते हो और समझते भी हो, तो अल्लाह ही तो कह रहे हैं कि जाओ और अल्लाह वालों के पास रहमान की खबर उसके बाखबर लोगों से जाके पूछो। ज़रा इस आयत का तर्जुमा बता दें ऐसे लोग, और कोई मांगने कुछ नहीं जाता किसी अल्लाह वाले से, हम एक ही चीज़ एक ही डिमांड लेके जाते हैं अल्लाह वालों के पास। क्या मांगते जाके, हम भी हज़रत वाला से, मैं भी ये बोलता था हज़रत दुआ फरमा दे, मैं अल्लाह वाला बना दे, अल्लाह वालों से अल्लाह मांगा जाता है। हज़रत वाला रहमतुल्लाह फरमाते थे कपड़ा कपड़े वालों से मिलता है, कपड़ा कपड़े वालों से मिलता है, सब्ज़ी सब्ज़ी वालों से मिलती है और दूध दूध वालों से मिलता है और अल्लाह अल्लाह वालों से मिलता है। कुरान पाक की आयत बता रही है, अहदीस नबी भरी पड़ी है, रसूल अल्लाह इमाम अम्बी आक़द वसलम इरशाद फरमा रहे हैं। क्या फरमा रहे हैं, जिसका खुलासा ये है कि अल्लाह हमेशा फरमाए कि हर चीज़ की कानें होती हैं जिससे चीज़ें निकलती हैं, यानी मसलन जैसे कोयला कोयले की कान से, सोना सोने की कान से। तो आपने इरशाद फरमाया अत्तक्वा कुलूबुल आरफीन, तकवे की जो कानें हैं वो कुलूबुल आरफीन है, कुलूब यानी दिल, आरफीन इनको अल्लाह की मार्फत मिली हुई, अल्लाह वाले यानी उनके कल्ब से उनके कुलूब से तुम्हें तकवे का नूर मिलेगा, उनकी सोबत में जाओ। अत्तक्वा कुलूबुल आरफीन, आरफीन के दिल हैं, तकवे की कानें, कान बता रहे हैं, कान कान से वाफिर मकदार में तुम्हें वहाँ से तकवा निकलता है, उनके सीनों से, जिसको फारसी में बोलते हैं सीना दरवेशा, ये सीना ब सीना मुंतकिल होता है तकवे का नूर, ये महसूस नहीं होता। जिस तरह एक रेज जो हम मोबाइल यूज़ करते हैं तो टावर से सिग्नल आ रहे होते हैं, तो जब हम मोबाइल के ऊपर देखते हैं किसी की भी कोई यू फोन होता है, जायज़ होता है, कोई भी होती है, तो सिग्नल शो करता है जो हमारा जो मोबाइल होता है कि देखो वो सिग्नल आ रहे हैं और ये शो कर रहा है, लेकिन वो रेज जो आ रही हैं वो हमें नज़र नहीं आ रही। तो एक अदना सी मखलूक किरण की रेज तो हमें मोबाइल पर नज़र आ जाए। तो भाई इसी तरह से जो तकवे का नूर होता है ये सीनों से निकलता है, और इसकी शहादत कौन दे रहा है, नबी पाक आक़द जहाँ सल्लल्लाहु अलैहि वसल्लम, क़ुलूब से सीने से निकल के वो फिर मुंतकिल होता है लोगों के अंदर, वो रेस की शक्ल में, लहरों की शक्ल में। हर आदमी को ख़ुद नहीं पता होता कि थोड़े अरसे में गैर महसूस तरीके से अल्फाज क्या होते हैं, गैर महसूस तरीके से उस इंसान के अंदर तब्दीली आ जाती है, ख़ुद हैरान होता है कि ये क्या हो गया। हज़रत वाले के पास देखा हमने ऐसे लोग जो बड़े बड़े दीनी मनसब पर फाइज थे माशाल्लाह, 50-50 साल हो गए थे और उम्र कितनी थी, 60-60 साल, 65-65 साल, और अकेले में हज़रत को फरमाते थे, हज़रत राज की बात बता रहे हैं, हज़रत पूरी ज़िंदगी हो गई थी पढ़ते पढ़ाते, जिनल आइन नज़र, नज़रबाजी आँखों का जिना है, लेकिन आज तक हमें नज़रों की हिफाजत की तौफीक नहीं हुई थी, लेकिन हज़रत बग़ैर इरादे के साथ हम चंद सोबतों में आपके पास आए आपकी मजलिस में, और ये 55 साल का किसी का 60 साल का मर्ज ये निकल गया, नज़रों की हिफाजत हो गई, ये क्या चीज़ है। यही फरमा रहे हैं असलम अत्तक़वा क़ुलूबुल आरफीन, गुनाह छोड़ने नहीं पड़ते, खुद ब खुद छूटेंगे। हज़रत वाला फरमाते थे एक है गुनाहों को छोड़ना, एक है खुद ब खुद छूट जाना, दोनों की कैफियत में ज़मीन आसमान का फ़र्क है। इस पर हज़रत वाला ने एक और मिसाल दी, पारा से एक पत्थर होता है जो देखने में आम पत्थर जैसा होता है, ज़मीन पे पड़ा हुआ मिलेगा पारा से पत्थर जैसे आम पत्थर होते हैं, लेकिन उन्हीं आम पत्थरों में मट्टी में अटा हुआ एक पारा से पत्थर भी होता है, देखने में बिल्कुल आम पत्थर जैसा होता है, लेकिन उसको किसी भी मेटेलिक चीज़ से हम टच कर दें तो वो गोल्ड की हो जाती है। पारा से पत्थर की खूबी ये होती है, लेकिन वो किसी किसी के हाथ आता है, तो उसको किसी भी उस पत्थर अगर पता चल जाए ये पारस पत्थर है और उसको आप किसी भी धात से लगा दें तो वो सोना बन जाएगी। तो हज़रत वाला रहमतुल्लाह ने एक मिसाल देके फरमाया कि एक आम पत्थरों ने उसको कहा उस पारस पत्थर से कि हम तेरी हकीकत पहचानते हैं, तू हमारी तरह तो से, तेरी भी दो आँखें, यानी जिस तरह इंसानों में होता है भाई तुम्हारी भी दो आँखें हमारी भी दो आँखें। रसूल अल्लाह सल्लम पर भी तो ये एतराज़ किया था काफिर ने, ये कैसे अल्लाह के नबी हैं, ये तो बाज़ारों में फिर रहे हैं हमारे साथ, चल फिर रहे हैं, रोटी खा रहे हैं, खाना खा रहे हैं, शादियाँ कर रहे हैं, बच्चे भी इनके हो रहे हैं, ये कैसे अल्लाह के नबी हैं, और जब तक फरिश्ते नहीं उतरेंगे हम तो ईमान लाने वाले नहीं हैं। तो अल्लाह ने उसका जवाब ये दिया, अगर तुम लोग सारे फरिश्ते होते ज़मीन पर तो हम फरिश्तों को ही नबी बना के भेजते, लेकिन चूँकि तुम लोग इंसान हो तो इंसानी को तो हम भेजेंगे। तो यही कहते थे काफिर भी, कहते उनकी भी दो आँखें हमारी भी दो आँखें, इनके भी ये इनकी भी बीवियाँ हैं और हमारी भी बीवियाँ हैं, इनके इनसे भी बच्चे हो रहे हैं हमसे भी हो रहे हैं, तो हमें तो कोई ख़ास बात नज़र नहीं आती। तो बेवकूफ़ लोगों की नज़र गई नहीं कि जो कल्ब के अंदर जो रसूल अल्लाह वसल्लम को जो नूर नब्वत हासिल था उस पर नज़र नहीं गई। तो हज़रत वाला रहमतुल्लाह फरमाते थे इसी तरह बहुत से बेवकूफ़ जो लोग होते हैं वो अल्लाह वालों पर भी एतराज़ करते हैं, यार इनमें क्या ख़ास बात है, जिस तरह हम हैं वैसे ही वो भी हैं। तो लेकिन भाई उनके कल्ब के अंदर जो ताल्लुक़ माल्ला का जो मोती होता है वो हर एक को नज़र नहीं आता, उसकी वजह से कीमत लगती है, वैसे तो जिसम एक जैसे होते हैं। हज़रत वाला रहमतुल्लाह फरमाते थे एक कोई घटिया कोई सस्ती सी कोई अगर 10 रुपए की कोई शीशी हो और उसके अंदर थोड़ा सा पेशाब डाल दो तो उस शीशे की कोई कीमत होगी? एक तो 10 रुपए की घटिया शीशी और उसमें पेशाब भर दिया तो बेकार है वो, तो पता चला वही 10 रुपए की शीशी है लेकिन उसके अंदर आपने अरके गुलाब 80 डाल दिया, तो अब शीशी की कीमत कुछ बढ़ गई। मिसाल के तौर पे अगर 500 रुपए का अरके गुलाब की शीशी वो बिकेगी तो वो तो उसकी तो दूसरे जो पेशाब वाली बोतल थी उसकी तो कोई औकात ही नहीं थी, वो तो बग़ैर पैसों की भी कोई फेंक ही देंगे लोग उसको, लेकिन चूँकि अरके गुलाब है तो अब 500 रुपए की उसकी बोतल की जो वो कीमत है वो तो 10 रुपए की है मिसाल के तौर पे, लेकिन अरके गुलाब चूँकि थोड़ा सा महंगा असली होता है तो वो 500 रुपए का जब अरके गुलाब बिकेगा तो उस अरके गुलाब की वजह से वो शीशी भी उसी भाव में बिकेगी, सोबत की बरकत से। उस शीशी की अपनी कोई औकात हैसियत नहीं है। इसी तरह भाई वही 10 रुपए वाली शीशी है लेकिन उसमें आपने जमजम डाल दिया असली जमजम, तो भाई अब उसकी कीमत कितनी बढ़ गई, कितनी बढ़ गई, सबसे ज़्यादा, उसका तो कोई मोल ही नहीं है। फिर उसी शीशी के अंदर मिसाल के तौर पे किसी ने 1 करोड़ का छोटा सा मोती डाल दिया, 1 करोड़ का, तो अब वो जब मोती बिकेगा 1 करोड़ का तो भाई शीशी भी उसके साथ बिकेगी हम वजन होके, तो शीशी की अपनी कोई औकात हैसियत नहीं है, उसके अंदर क्या भरा हुआ है उससे उसकी कीमत लगी। इंसान तो सारे एक जैसे होते हैं लेकिन अल्लाह के वली भी होते हैं, उनको भी भाई उनके भी पेट में पेशाब पखाना भरा होता है, उनके भी गैस का खराज होता है, लेकिन भाई बात वही है कि उनको जो कल्ब के अंदर नस्बत माल्ला ताल्लुक माल्ला अल्लाह से राबते का जो मोती छुपा हुआ होता है उसकी कोई कीमत होती नहीं है, इसलिए इस वजह से उनके जिस्म की भी कीमत हो जाती है। हज़रत वाला रहमतुल्लाह को हम देखते थे कि हज़रत तकिया को उठाना नहीं पड़ता था, हज़रत को तकिया उठाना नहीं पड़ता था, कभी हज़रत लेटने का दिल चाहता था मैं लेटूँ तो हज़रत तकिए को ऐसे देखते थे तो 6 खादिम दौड़ के आते थे तकिए लेके। क्या था ये? जिस्म की भी अब इज्जत हो रही है क्योंकि जिस्म के अंदर कौन है? अल्लाह के, अल्लाह की नस्बत माल्ला का मोती है और अल्लाह से ताल्लुक़ का मोती है, उसकी वजह से अब जिस्म का ख्याल रख रहे हैं, रखवा रहे हैं कौन? अल्लाह पाक। अब हज़रत ज़मीन पर पैर नहीं रख सकते थे, हमने अपनी आँखों से देखा, पैर नहीं रख सकते थे, 6 लोग दौड़ के आते थे जूतियाँ लिए हज़रत लीजिए, तो फिर उस जिस्म की भी हिफाजत की जाती है जो जिस्म अल्लाह पे फिदा होता है, कीमती जिस्म हो गया वो, अब जूतियाँ भी खुद नहीं उठा सकता वो अल्लाह का वली। इसी तरह कहाँ तक बयान करें एक अल्लाह। तो भाई ये जो तकवे के ऊपर बात चल रही है तो ये बहुत अहम है और चाहते हैं कि हमारी ज़िंदगियों में इनकलाब आ जाए, हम सबको चैन सुकून आफियतें मिल जाए और हुकूमत सही आ जाए, फैसले अच्छे हों, तो हमें गुनाहों को छोड़ना पड़ेगा, समझ में आई? और ये जो हालात जो आजकल ख़राबी की तरफ जा रहे हैं ये करने वाली बात है, कोई रोता है कोई आंसू से बैठ के? कोई मुसलमान मुझे बताइए इल्ला माशाल्लाह को छुप के रो रहा हो? ये जो आंसू टपकाना जो है ना मामूली बात नहीं होती। मेरा ईमान है इस बात पर अगर कोई एक बंदा भी रो के तड़प के एक भी आंसू बहा ले, अल्लाह ये कमबख्त ये क्लब जो बनने वाला है या उसकी जो कहानी शुरू हो रही है अल्लाह उसको हमेशा के लिए बंद कर दे, खुदा की कसम मेरा ईमान है अल्लाह उस एक की वजह से करम करके उसको बंद करवा दे, लेकिन कोई एक रोने वाला तो किसी को गमी नहीं है, किसी को फिक्र ही नहीं है। पहले वह गुलामबाजी का जो कानून था, हम जिन परस्ती का पहले वो पास होने वाला था, कुछ अल्लाह वाले रोए शायद उन्हीं की शायद आहो फुहो होंगी जो वो कहानी दब गई। तो भाई रोने से काम बनेंगे, रोएं अल्लाह से, क्यों? अगर नहीं रोए और उस हालत में हम लोग बैठे रहे तो अल्लाह का अज़ाब आके हमें नहीं छोड़ेगा। ये भी हदीस शरीफ में मज़मून है कि उस वक्त मुत्तकी लोगों पर भी अज़ाब आएगा। फ़ज़ाइल माल में शेखुल हदीस ज़िक्रिया साहब रहमतुल्लाह ने हदीस शरीफ लिखी तो है, मशहूर हदीस शरीफ है। एक जगह अल्लाह को अज़ाब नाफिल करना था, जिब्रील अमीन को हुक्म फरमाया कि इस बस्ती वालों पर अज़ाब नाफिल कर दो, तो जिब्रील अमीन ने फरमाया या अल्लाह उस बस्ती में तेरा एक अल्लाह वाला मुत्तकी इंसान भी है, उसके बारे में क्या हुक्म है? तो अल्लाह ने फरमाया उसको भी गर्क करो, उस पर भी अज़ाब नाजिल करो। बहुत हैरान हुए अल्लाह पाक के वो क्यों? फरमाया ये अपनी अल्लाह अल्लाह में लगा रहता था, ये अपने तकवे से मतलब रहता रखता था बस, ये जो मेरी नाफरमानी होती थी ये देख के इसके पेशानी पर बल नहीं पड़ते थे, यानी क्या मतलब? तरद्दुद नहीं होता था, तकलीफ़ नहीं होती थी इसको, भाई हम कुछ नहीं कर सकते, कम अज़ कम गमी कर लें, तकलीफ कर लें, माथे पर थोड़ा सा बल डाल लें, गुस्सा ही कर लें, तन्हाई में बैठ के लानत मलामत कर लें, अल्लाह के आगे हमदो मनाजात कर लें और अल्लाह से आगे रोएं, अल्लाह इस मुसीबत को टाल दे, कुछ तो अदना दर्जे ही दिखा दें। 3 दर्जे ना बुराई को रोकने के, दिल में बुरा जानना, हाथ से रोकना, जबान से रोकना। फरमाया तुम जबान से नहीं रोक सकते, हाथ से नहीं रोक सकते, दिल में बुरा जान लो, ये अदना दर्जा है। आज ये अदना दर्जा भी किसी को हासिल नहीं है। बुरा तो क्या समझेंगे, आज तो पार्टिसिपेशन होती है, पार्टिसिपेशन यानी हिस्सेदार बना जाता है उस गुनाह के काम में। अदना सबसे घटिया दर्जा क्या है गुनाह का, यानी बुराई को मना करने का, कि हाथ से रोको, हाथ से नहीं रोक सकते, जबान से रोको, नहीं तो दिल में बुरा जानो। अब दिल से कोई बुरा जानता है गुनाहों को, अब तो हिस्सेदार बने हुए। मिसाल के तौर पर गैर शरी तकरीबात है, मिसाल है, अब कोई दिल से कोई बुरा जान रहा है, कोई जबान से बोलता है, कोई अमली तौर पर कोई कोशिश करता है, नहीं, बल्कि उसमें जाके बैठेंगे औरतों के बीच में और मूवी तस्वीर बनवाते। तीसरा दर्जा भी हासिल नहीं है, अब तीसरा दर्जा भी हासिल नहीं है, तीसरा दर्जा भी गया, अब क्या आएगा फिर? अजाब आएगा, अल्लाह का इंतज़ार करो भाई। तो अल्लाह पाक ने कहलवा दिया कि अगर कोई अल्लाह अल्लाह कर रहा है और ख़ुद मुत्तकी भी बिलफर्ज अगर है लेकिन उसको गम और तकलीफ़ नहीं है जो ये गुनाह हो रहे हैं, तो फिर अजाब आएगा, और फिर ऐसा अजाब आएगा कि मुत्तकी लोग भी जाएंगे। फिर वो अलग बात है, ये भी मफहूम आ चुका है कि हशर वाले दिन अल्लाह पाक अलग अलग कर देंगे, बाइफर्केशन हो जाएगी, कि नेक अमाल वाले एक तरफ हो जाएं, फासिक फाजिर एक तरफ हो जाएं, फिर अल्लाह वालों को बाद में जन्नत में डाल दिया जाएगा उनके अमाल की वजह से। लेकिन जब अजाब आएगा तो उमूमी आम अजाब आएगा जिसमें नेक और बद सब जाएंगे, ये वबाल है। शेख उल हदीस शुक्रिया साहब ने डबल स्टोरी शिप की किश्ती की मिसाल नहीं दी इसी मफहूम को लेके? हदीस शरीफ में पढ़ते रहते हैं ना कि दो मंजिला अगर वो पानी हो और नीचे वाले पानी ना मिल रहा हो और बोलें कि चलो ऐसा करते हैं सुराख हम करते हैं नीचे की जो ग्राउंड फ्लोर वाले हैं शिप में, और वो सुराख करके पानी निकालना शुरू कर दें, हम पानी की ज़रूरत यहाँ से पूरी कर लेंगे। तो अगर ऊपर वाले ये बोलें ऊपर की मंजिल वाले कि यार इनको निकालने दो पानी, हमें क्या, हम तो ऊपर आराम से बैठे लेंगे, उनको ये नहीं पता बेवकूफ़ हो, नीचे जाकर उनको मना करो, क्योंकि जहाज़ में जब पानी भरेगा इसी तरह से जब जहाज़ गर्क होगा तो नीचे का फ्लोर भी जाएगा ग्राउंड फ्लोर और तुम भी जाओगे। तो तुम ऊपर वालों को अगर अपनी सेफ्टी चाहिए तो नीचे वालों को मना करो, सुराख मत करो, पानी आएगा फिर पूरा शिव गर्क होगा, क्या ग्राउंड फ्लोर और क्या फर्स्ट फ्लोर, यही मामला है। ये उन लोगों को सोचना चाहिए जो नहीं आनल मुनकर पे तबलीग नहीं कर रहा है, जो इस मौजू पर बयानात नहीं कर रहा है, गुनाहों का वबाल के ऊपर नहीं बात कर रहा है। ये बेहयाई, गंदगी, जिना, फहाशी, उरियानियत, ये मिक्स गैदरिंग और तालीमी इदारों में जिनाकारी और ये कुछ भी जो मजीद चीज़ें बढ़ती जा रही हैं, जो उस पर नहीं बोल रहा है, तो भाई अल्लाह का अगर अजाब आएगा तो फिर सब जाएंगे, बचत नहीं है। अगर कोई समझ रहा है मैं खामोश रह के मेरी कहानी चल जाएगी, ऐसे ही चलेगी नहीं, कहानी चलेगी नहीं भाई, तो अजाब नहीं रुकेगा। तो इसके ऊपर बात करें, और सबसे क्या, ये तो हम गली रोडों में मोहल्लों में तो नहीं निकल सकते भाई डंडा लेके, ये मकसद नहीं है। मकसद ये है इन सारे बयान का कि हम अपनी और अपने बीवी बच्चों की, घर वालों की, जिनके ऊपर हमारा अख्तियार है, प्यार से, मोहब्बत से अपनी हालतों को हम सुधारने की कोशिश करें। एक शख्स ने कहा, हजरत पे एतराज़ किया, उसने कहा आप बातें तो हजरत सही फरमा रहे हैं लेकिन अगर मैं एक अल्लाह वाला मुत्तकी बन गया तो मेरे एक मुत्तकी बनने से क्या होगा, कोई क्या होगा कि अकेला चना क्या भाड़ झोंकेगा, एक कहावत है, तो एक मेरे बनने से क्या होगा। हज़रत ने फरमाया कि जालिम तू जहन्नुम में जाने से बच गया, ये क्या कम है, तुझे दूसरों की क्या फिक्र है, खुद तो सही हो जा। या तू ये कहना चाह रहा है कि सारे जहन्नुम में जा रहे हैं, तो इसका मतलब ये निकलता है, मतलब उसका कि अगर भाई सारे लोग जहन्नुम में जा रहे हैं मैं अकेला जन्नत में जाके क्या करूँगा, क्या फ़ायदा, तो मैं भी जहन्नुम रसीद हो जाता हूँ, इसका मतलब ये निकलता है। तो बेचारे लोगों को तमीज़ ही नहीं है मैं मुँह से क्या बात निकाल रहा हूँ, उसका मतलब ये निकलता है कि जी सारे लोग तो बिगड़े में, मैं मुत्तकी बन गया तो मुझे क्या मिलेगा, मेरे एक होने से कौन से फ़ायदा होगा। तो इसका अल्टीमेटली दूसरा मतलब ये निकलता है कि सारे लोग जहन्नम में जा रहे हैं मैं एक जन्नत में चला गया तो मुझे क्या फ़ायदा होगा, क्या फ़ायदा, सारे जहन्नम में जा रहे हैं तो मैं भी जहन्नम में चला जाता हूँ, तो भाई कोई जाना चाहेगा जहन्नम में, तो इसका मतलब ये निकलता है। अल्लाह आखिर में हज़रत वाला रहमत इरशाद फरमाते थे, उस बयान इसी पे इक्तफा करते हैं, और वोटिंग के ऊपर भी एक मसला समझ लें कि जो उलमा और मशायख फरमाते हैं कि वोट डालना ज़रूरी भी है। बहुत से लोग चिढ़ के गुस्से में कहते हैं कोई काबिल ही नहीं है वोट ही मत डालो, तो फरमाते हैं भाई देखो अगर नहीं डाला तो वो चीज़ अच्छी नहीं है, क्योंकि तुम्हारे वोट के ऊपर किसी, तुम्हारे नाम के ऊपर किसी और का वोट फिर पड़ जाएगा, किसी ज़्यादा ख़राब आदमी का, तो तुम्हारे नाम के ज़रिए से, तो उसका तरीका ये कि तुम्हारी नज़र में, किसी की नज़र में जो बुरों में कम बुरा हो, बुरों में कम बुरा हो उसको वोट डाल दो, वोट डाल दो, ये तरीका है। लेकिन वोट ज़रूर डालें, और अगर ख़वातीन भी हैं तो भाई वो भी शरई पर्दे में भी वोट डालने उनको लेके जा सकते हैं, जब शरई पर्दों में रिश्तेदारी में लेके जा सकते हैं, शरई पर्दों में दूसरी जो ज़रूरी चीज़ें वो कर सकते हैं, तो भाई वोट भी डालें, ये भी ज़रूरी है, ये मामला है। तो ये नहीं है कि आदमी वोट ही ना डाले, और दुआ भी करे, रोई भी, उम्मत का गम और फिक्र भी दिल में रखें, सही ना। انشاءاللہ سب تقوی سے رہیں گے نا بھائی،
انشاءاللہ
تقوی اصل چیز ہے، یاد رکھیں، کوئی دوسری چیز نہیں بچائے گی ہمیں، نہ دنیا میں، نہ آخرت میں، نہ قبر میں، نہ حشر میں، صرف تقوی بچائے گا. یہاں تک اللہ نے فرمایا تقوی اختیار کرو تاکہ تم پر رحم کیا جائے. اللہ کا اللہ فرما رہے ہیں، دیکھو مجھے صحیح معنوں میں رحمت والا اور رحیم اور کریم تم کب پاؤ گے؟ جب تم تقوی اختیار کرو گے. اللہ خود فرما رہے ہیں تقوی اختیار کرو تاکہ تم پر رحم کیا جائے. کام ایسے کر رہے ہو کہ تمہارے ساتھ ظلم ہو، یعنی زیادتی تمہیں سزا دی جائے، یعنی ظلم سے تو اللہ پاک ہیں. تو بہرحال حضرت والا رحمۃ اللہ ارشاد فرماتے تھے، یہ پانچ اعمال بیان کے بعد ہر خلیفہ کو حضرت والا رحمۃ اللہ فرماتے تھے کہ یہ پانچ اعمال بیان کر دیے کرو، اور یہ ان کا تعلق ولی اللہ بننے سے، وہ انشاءاللہ جو بھی شخص یہ پانچ اعمال کر لے گا مرے گا نہیں جب تک اللہ پاک اس کو اپنی ولایت نہیں عطا فرمائیں گے. اللہ والا بنے گا پھر اللہ پاک موت عطا فرمائیں گے. یہ مطلب نہیں کہ آج اللہ والا بنا کل مر گیا، مطلب یہ ہے کہ انشاءاللہ اللہ اس کو ایک زندگی بھی اچھی دیں گے تاکہ وہ اللہ کے قرب کے مزے بھی لوٹے انشاءاللہ تعالیٰ. تو پہلے تو قرآن پاک تجوید سے پڑھنے کا اہتمام کریں، اور بغیر تجوید کے قرآن پاک پڑھنا سخت گناہ ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بعض قاری اپنے حساب سے قرآن پاک کی تلاوت کرتے ہیں لیکن قرآن پاک ان پر لعنت کرتا ہے. تو اس کا مطلب یہ نہیں کہ ڈر کے بھائی تجوید کسی کی درست نہ تو پڑھنا چھوڑ دے، مطلب یہ کہ فکر کرے، ابھی تجوید درست نہیں ہے تو قرآن پڑھتا رہے، لیکن زیادہ نہیں، دو ڈھائی مہینے کی محنت ہے، روزانہ بھی نہیں، ہفتے میں دو یا تین دفعہ بھی نورانی قاعدے سے اگر کوئی قاری صاحب سے پڑھ لے تو انشاءاللہ دو ڈھائی مہینے میں اس کو قرآن پاک درست ہو جائے گا. اور ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، ٹھوری کے نیچے سے اور دائیں سے اور بائیں سے، اور مونچھیں بالکل باریک رکھیں. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ہلاکت کی بدعا دی ہے ایسے لوگوں کو جو داڑھیوں کو مڑاتے ہیں اور مونچھوں کو بڑی بڑی رکھتے ہیں. اور آپ نے بڑی مشکل پر ارشاد فرمایا کہ میں اس کی شفاعت نہیں کروں گا، وہ میرے حوض کوثر کے قریب نہ آئے. نمبر دو، منکر نکیر قبر میں غصے کی حالت میں آئیں گے. نمبر تین، قبر میں اسے عذاب دیا جائے گا. یہ صرف بڑی مونچھ کا مسئلہ ہے. بڑی مونچھ کیا ہوتی ہے؟ اگر ہونٹ کے اوپر والے ہونٹ کا اوپر والے کنارے کے اوپر چند بال بھی اگر آ گئے اوپر تو وہ بڑی مونچھ کے حکم میں مونچھیں آ جائیں گی. تو باریک رکھیں مونچھیں. اور اگر کسی کو مونچھیں رکھنے کا بہت ہی شوق ہے تو کم از کم ہونٹ کا جو اوپر کا کنارہ ہے اس کو کھول کے رکھیں، یعنی کینچی سے کم کر لیں مونچھیں. یہ معاملہ ہے. اور قرآن پاک ہو گیا، ایک مٹھی داڑھی، اور تیسرا مل ہے ما اسفل من القابین من الجوار فی النار، اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا. صحیح بخاری کی حدیث شریف ہے. تو مردوں کے لیے دو صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے، جب کھڑے ہوں، جب چل رہے ہوں. کھڑے ہوں چل رہے ہوں ٹخنے کھول کے رکھنا واجب ہے، ہاں جب بیٹھے ہوں لیٹے ہوں تو ٹخنے چھپ جائیں تو کوئی حرج نہیں. اور ایک اور حدیث شریف میں آپ نے ارشاد فرمایا، اللہ ایسے بندے سے محبت ہی نہیں رکھتا جو اپنے ٹخنوں کو چھپا کے رکھتا ہے. بتائیے، ساری زندگی موت تک کبھی اس کو اللہ کی محبت حاصل نہیں ہوگی، یہ اتنا پلید گناہ ہے. تو یہ ٹخنے کھول کے رکھیں. اور چوتھا عمل کیا ہے؟ قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم. اے محمد صلی اللہ علیہ وسلم، آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. تو اللہ پاک رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے کہلوا رہے ہیں کہ نظروں کی حفاظت کا حکم، نظروں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. کیوں؟ زنا کی پہلی سیڑھی نظر بازی. تو جس کی نظر محفوظ نہیں رہتی، بد نظری کا جو مریض ہوتا ہے، پھر ایک وقت آتا ہے اس کی شرم گاہ بھی کھل جاتی ہے، یعنی زنا کا ارتکاب ہونے کا اندیشہ بڑھ جاتا ہے، زنا کا مرتکب ہو جاتا ہے ایسا انسان. تو اس لیے اللہ پاک ہمیں بدکاری سے، زنا سے بچانے کے لیے فرما رہے ہیں، نہ دیکھو نہ پاگل ہو. پہلے انسان دیکھتا ہی تو ہے، بعد میں تو پھر دل دماغ خراب ہوتے ہیں اس کے، پھر معاملات آگے بڑھتے ہیں. تو اس لیے، اور اللہ نے ہر حکم کی وجہ نہیں بتائی، لیکن اللہ پاک یہ نظروں کی حفاظت کا حکم فرمانے کا آگے فرما رہے ہیں. یہ حکم میں اس لیے دے رہا ہوں تاکہ تمہارا تزکیہ ہو جائے. جب تزکیہ ہو جاتا ہے بندے کا، تزکیہ کسے کہتے ہیں؟ جس کا قلب مجلل اور مصفہ ہو جائے، جس کا باطن درست ہو جائے، جس کی باطن کی اصلاح ہو جائے، یہ کہلاتا ہے تزکیہ نفس. جس کا اندر سے جو پاک ہو جائے، یہ کہلاتا ہے تزکیہ. تو نظروں کی حفاظت سے اللہ پاک فرما رہے ہیں، حکم اس لیے دے رہا ہوں تاکہ تمہارا قلب، تمہارا باطن اندر سے پاک ہو جائے. اور جو اندر سے پاک ہو جاتا ہے وہ صاحب نسبت ولی اللہ ہو جاتا ہے. اس میں ولی اللہ بننے کی پیوند کاری بھی چھپی ہوئی ہے، سنت چھپی ہوئی. تزکیہ ایسے تھوڑی ہوتا ہے، لیکن نظروں کی حفاظت سے اللہ نے فرما دیا، نظروں کی حفاظت کرو گے. یعنی مشائخ اس کی اور مزید یہ فرماتے ہیں، نظر بچانے سے، عورتوں سے جب نظر بچاتا ہے، لڑکیوں سے، حسینوں سے نظر بچاتا ہے، تو دل ٹوٹتا ہے اس کا، تکلیف ہوتی ہے، غم ملے گا اس کو، غم جب ملے گا تو دل پھٹے گا، تکلیف ہوگی اس کو، بس اس تکلیف کے اوپر پاک ہوتا ہے اس کا قلب، اس کی روح، پھر وہ بندہ جو ہوتا ہے آہستہ آہستہ زمین سے آسمانی بننا شروع ہو جائے گا. بعض ایسی حیثیتیں، ایسی شخصیتیں ہوتی ہیں جو رہتی تو زمین پر ہوتی ہیں لیکن ان کی جو اپروچ ہوتی ہے وہ عالم بالا تک ہوتی ہے. زمین پر کچھ ایسی بھی ہیں ہستیاں، حضرت والا کا شعر ہے، زمین پر کچھ ایسی بھی ہیں ہستیاں رشک کرتے ہیں جن پر کرو بیاں، کرو بیاں یعنی فرشتے، ایسی بھی کوئی ایسی ہستیاں ہوتی ہیں جن پہ رشک کرتے ہیں فرشتے آسمان پہ. تو بھائی دل جب تک نہیں ٹوٹے گا اس وقت تک اللہ کا پیار نہیں ملے گا. حضرت والا نے ایک مثال دی، کوہ طور جب پھٹا تھا، موسیٰ علیہ السلام نے ضد کری تھی نا محبت کی وجہ سے کہ اللہ پاک اپنا جلوہ دکھائی، اللہ نے فرمایا نہیں موسیٰ تم برداشت نہیں کر پاؤ گے، لیکن وہ ایک عشق کی کیفیت ان پہ غلبہ حال تاری تھا. جب ضد کری محبوب تھے، نبی تھے، کہا موسیٰ تم مجھے تو تم کیا دیکھو گے، سامنے اپنی تجلی میں پہاڑ کے اوپر کرتا ہوں، اس پہاڑ کو دیکھتے رہنا، اگر تم اپنی جگہ ساکت رہے تو پھر دیکھتے ہیں. بس اللہ نے ایک پہاڑ پہ تجلی ڈالی، موسیٰ علیہ السلام پہاڑ دیکھ رہے تھے، بس تجلی بس پہاڑ پہ پڑی ہلکی سی، بس اسی وقت ان کی نابینائی جو ہے وہ چلی گئی، ختم ہو گئی ان کی بینائی، اور وہ کیا ہوا کہ پہاڑ جو تھا پرخ چوڑ گیا، اس کا ٹکڑے ٹکڑے ہو گیا اور وہ بیہوش ہو گئے موسیٰ علیہ السلام. پھر اللہ کے حکم سے ہوش میں آئے، بینائی بھی واپس کر دی اللہ پاک نے، لیکن جو ان کی خواہش تھی وہ پوری ہوئی کہ اللہ کے کچھ جلوے دیکھ لیے انہوں نے. تو حضرت والا رحمۃ اللہ نے فرمایا دیکھو اللہ کے جلووں سے جو کوہ طور جو تھا پہاڑ جب پھٹا تھا، جب اس کے ٹکڑے ٹکڑے ہوئے تھے، جب ٹکڑے ٹکڑے ہوا تو مولانا رومی رحمۃ اللہ نے اس کو ایک عاشقانہ انداز سے پیش کیا کہ وہ جو پہاڑ تھا وہ بھی اللہ کی تجلی کا مشتاق تھا، تو وہ اس چکر میں کہ اللہ کی تجلیات میرے اندر نفوذ کر جائے تو وہ پھٹ گیا تاکہ میرے اندر داخل ہو جائے، پتہ چلا پہاڑ بھی اللہ کا عاشق تھا. تو بس آدمی جب اللہ کی محبت میں، جب اللہ کی محبت میں اپنے دل کو توڑتا ہے اور تو اسے لڑکیوں سے نظروں کی حفاظت کرتا ہے تو دل پھٹتا ہے، دل ٹکڑے ٹکڑے ہوتا ہے. جب دل ٹکڑے ٹکڑے ہوتا ہے اللہ کی محبت میں تو اللہ کی انورات تجلیات کا پھر نفوذ ہو جاتا ہے. یہی فرما رہے ہیں، لپا کی جو حکم دے رہا ہوں اسی دے رہا ہوں تاکہ تمہارا تزکیہ ہو جائے، تمہیں غم ملے تھوڑا سا، تکلیف ہو تاکہ میرے انورات، میری محبت، میرا قرب، میرے جلوے تمہارا قلب پا جائے. تو ایک چیز چھوڑنے پہ دوسری چیز کیا مل رہی ہے بھائی؟ پہلے حضرت والا فرماتے ہیں دیکھو بھائی، پہلے جو ہے پہلے بلوا ہے، بلوا، پھر اس کے بعد ہے حلوا، پھر اس کے بعد ہے جلوا. فرمایا دیکھو پہلے بلوا ہے، پھر حلوا ہے، پھر جلوا ہے. لوگ جو ہے وہ بلوا چاہتے ہی نہیں ہیں، نفس اور شیطان سے پہلے ہی حلوا اور جلوے کے چکر میں پڑے رہتے ہیں. کتنے لوگ کہتے ہیں حضرت بس حضرت کچھ ایسی نظر ڈالتے ہیں کہ اسی وقت واصل باللہ ہو جاؤں، اللہ والا بن جاؤں. بھائی اتنا اگر آسان ہوتا ہیں بغیر بلوے کے تو پھر تو کوئی بات ہی نہیں ہوتی. تو ایک دنیاوی پلیت کوئی حسینہ سے اگر ناجائز اگر کوئی تعلق کسی کو دوستی کرنی ہوتی ہے تو اللہ معاف کرے، وہ بھی بڑے پاپڑ بیلتا ہے، مجاہدات کرتا ہے. ایک گندی پلیت گناہ شیطانی کام کی نہیں ہے، بنا اللہ کے قرب کو اتنا سستا سمجھا ہوا ہے کہ دل نہیں توڑو گے، حرام عرضوں کا خون نہیں کرو گے، نفس اور شیطان سے کوئی بلوا نہیں ہے، ہیں کوئی اللہ کی خاطر لعنت ملامت تم نے نہیں اٹھائی ہے، ایسی اللہ پاک اپنا قرب دے دیں گے، اللہ کو اتنا سستا سمجھا ہوا ہے. رسول اللہ صلی اللہ علیہ وسلم فرما رہے ہیں اے لوگو، اللہ کا سودا اتنا سستا نہیں ہے جو بغیر قیمت کی مل جائے. جو ٹوپی ہم نے پہنی ہوئی ہے بھائی، ٹوپی کی بھی کوئی قیمت دی تھی، اس کے بعد ہمارے سروں پر ٹوپیاں نظر آ رہی ہیں. تو اللہ کی ذات ایسی مل جائے گی؟ اللہ کی ذات کی قیمت کچھ نہیں ہو سکتی اگر ہم جان بھی دے دیں. لیکن اللہ نے آسانی کے لیے ایک پرچہ دے دیا، دل کو توڑ لو، دل کو توڑو اور میرا مقرب بن جاؤ. حضرت موسیٰ علیہ السلام نے پوچھا تھا اللہ پاک تیرے قرب کی کیا قیمت ہے، تیرے قرب خاص کی کیا قیمت ہے؟ تو اللہ پاک نے ارشاد فرمایا اے موسیٰ، ایک تیرا قدم، ایک تیرا پیر قدم تیرے نفس کے اوپر ہو، دوسرا زمین پر، اور تعال اور آ جا. پرانی چلتا ہوا آ رہا ہے سلسلہ، ایک قدم تیرا نفس کے اوپر ہو، شیطانی چیزوں کے نفس کے اوپر، جو گندی چیزوں کا. یہ نہیں کہ بریانی کھانے کا دل چاہ رہا، نہیں جی، وہ اللہ پاک نے موسیٰ علیہ السلام کو کہلوایا تھا کہ نفس کو کچل دو، بریانی نہیں کھاؤں گا، یہ مقصد نہیں ہے. نفس کون سا کچلنا ہے؟ جو حرام باتوں پہ ہمیں مجبور کرتا ہے، گناہ کے تقاضے. ایک قدم اس نفس کے اوپر ہو ہمارا اور ایک قدم زمین پہ، اس طرح سے ہم چلیں تو پھر اللہ کا دیکھیں پھر. اور فرماتے ہیں تعال آ جا، قرب خاص پالے. یہ ہے، اب آدمی یہ عمل نہ کرے، تسبیح پڑھتا رہے، تہجد میں اٹھتا رہے، چاشت وبین پڑھتا رہے، تو بھائی کبھی اس کو قرب نہیں ملے گا. یہ تو پھر تو وہی بات ہو گئی، تسبیح پھیروں کس کو گھیروں، عورتیں بھی دیکھ رہا ہے تسبیح بھی گھوم رہی ہے. بھائی عورتوں کو تو دیکھ کے نظر نیچی کرو، یہ ننگی چیزیں تو چھوڑو موبائل پہ دیکھنا، اللہ ایسے تھوڑی ملے گا، کون سمجھائے، تقویٰ تو ہے نہیں. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ زنا یعنی نظر نظر بازی آنکھوں کا زنا ہے. دوسری حدیث شریف میں آپ نے ارشاد فرمایا لعن الناظرہ منظور الیہ, اللہ پاک لعنت فرما اس پر جو بدنظری کرے. ذرا غور کیجئے, رسول اللہ فرما رہے ہیں, اللہ بد دعا دے رہے ہیں, اللہ لعنت فرما اس پر جو بدنظری کرے, اور اللہ اس پر بھی لعنت فرما جو اپنے آپ کو بدنظری کے لیے پیش کرے. یہ وہ عورتیں خواتین آ گئیں ہماری, بعض ماں بہنیں جو غیر جو پردہ وغیرہ نہیں کرتی ہیں اور ہر ایک کے سامنے آ جاتی ہیں, رسول اللہ فرما رہے ہیں ان پر بھی لعنت ہو. آج کل بے پردگی لوگ کہتے ہیں, پہلے کہتے تھے بھائی, آج کل بے پردگی بہت پھیل گئی ہے, آج کل عورتیں پردہ نہیں کرتی, تو بے پردگی کا تو مطلب ہی ہوتا ہے پردہ نہ کرنا. یہ تو بھائی اب چھوٹا سا لفظ ہو گیا بے پردہ, اب تو برانا ہوا جا رہا ہے, برانا برانا ہونے کی کوششیں ہو رہی ہیں, کالے ٹائٹ پاجامے چلنا ہے. پہلے لمبی لمبی قمیضیں آتی تھیں تو لوگوں نے کہا چلو لمبی لمبی قمیضیں سب کور ہو رہا ہے, لیکن آہستہ آہستہ فیشن ڈیزائننگ کا جو شعبہ چل رہا ہے وہ بھی بہت زبردست ترقی کرتا جا رہا ہے. پھر اس نے آہستہ آہستہ قمیضوں کو اوپر اٹھانا شروع کر دیا, انہیں کالے ٹائٹ پاجامے ٹراؤزر کے ساتھ اب اچکی ہوئی قمیضیں آتے آتے بالکل ٹی شرٹ بن گئی ہیں وہ. اور جو بھی فیشن آ رہا ہے اکثریت ہماری جو خواتین ہیں, اللہ ہم ان کو ہدایت دے کہ وہ اس کو اڈاپٹ کر رہی ہیں, وہ پہن رہی ہیں جو مارکیٹ میں آ رہا ہے پہن رہا ہے. کوئی نہ کوئی طبقہ, سارا طبقہ نہیں, کوئی نہ کوئی طبقہ ضرور پہنے گا چاہے کچھ بھی آ رہا ہو مارکیٹ میں. تو فیشن ڈیزائننگ کا شعبہ وہ بھی خوب تباہی پھیلا رہا ہے فحاشی عریانیت کی. گھر میں بھی یہ گندگی فحاشی عریانیت جب پھیلائی جا رہی ہے تو پھر کیا ہوگا, لیکن مسلمان چپ ہے, چپ چپ شادی ہوئی. اس نے ساری باتیں کر رہا ہے مسلمان آج کل کا, لیکن آج یہ بات کوئی نہیں کر رہا جس کی وجہ سے اللہ کا عذاب آنے کا اندیشہ ہے. فحاشی عریانیت کے اوپر, گندگی کے اوپر, بےغیرتی کے اوپر, زناکاری کے اوپر, بدکاری کے اوپر کوئی بات نہیں کر رہا, اللہ ماشاءاللہ کو کر رہا ہو تو آٹے میں نمک کے برابر. تو بھائی یہ ہنگامی بنیاد پر انقلابی بیان ہونے چاہیے. خطیب حضرات سے بھی گزارش ہے خدا رہا اس موضوع پہ بات کریں جس کی وجہ سے عذاب آنے کا اندیشہ ہے. کون کرے گا اس موضوع پہ بات چیت, کہاں تک کوئی ایک آدمی چیخے گا, اس کی آواز پوری دنیا پہ تھوڑی چھا جائے گی. یہ کوئی ایک دو آدمیوں کی بات تھوڑی کہ ایک دو خطیبوں کے بولنے سے بیان کرنے سے مسئلہ حل ہو جائے گا. اللہ. اور پانچویں عمل بھائی کیا ہے, دل میں گندے خیالات نہ لے کر آئیں, شیطان کی طرف سے آ جائیں تو کسی کام میں مصروف ہو جائیں اور ذہن دل دماغ کو جھٹک دیں گندے خیالات سے, پاک صاف رکھیں قلب کو, تو انشاءاللہ جو بھی یہ پانچ عمال کر لے گا تو اللہ پاک اس کو ولی بنا لیں گے, اور ان پانچوں عمال کی توفیق کسی بھی اللہ والے یا اس کے غلام سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لیں تو انشاءاللہ تھوڑے عرصے میں پانچوں عمال کی توفیق ہو جائے گی. اللہم صلی علی محمد وعلی آل محمد یا رب کریم یا رحم الرحمین. یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. یا اللہ ہمارا جو مل بیٹھنا ہے تیری رضا تیری خوشی کے لیے, یا اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہم سب کی اور ہمارے اہل و عیال کی کامل مغفرت فرما. یا اللہ ہم سب کو تمام گناہوں سے نجات دے دے, اور ہم سب کو اور ہمارے اہل و عیال کو کامل تقویٰ نصیب فرما. ہم سب کو اور ہمارے اہل و عیال کو عافیت دار نصیب فرما. یا اللہ ہمیں گناہوں سے بچنے کی عادت اور گناہوں سے دل کو توڑنے والا بنا دے. یا اللہ حرام عرضوں کا خون کرنے والا بنا دے. یا اللہ یا رحم الرحیمین خود غرضی مکاری اور جتنی بھی جاہی اور باہی گناہ, اللہ ان حسد بغض کینہ نفرت ظاہر کچھ باطن کچھ اور منافقت اور جتنی بھی گندگیاں ہیں بالخصوص اپنے آپ کو اچھا اور نیک متقی سمجھنے سے, یا اللہ ہم سب کو نجات دے دے. یا اللہ اپنی نظروں میں ہم کو ذلیل اور حقیر کر دے. یا اللہ یا اللہ یا اللہ اپنا قرب خاص عطا فرما, قرب خاص عطا فرما. یا اللہ پاکستان کو نیک صالح قیادت نصیب فرما. یا اللہ پاکستان کو نیک صالح قیادت نصیب فرما, پاکستان کو نیک صالح قیادت نصیب فرما. یا اللہ آج الیکشن کا دن ہے, اللہ ہمارے اعمال تو اس قابل نہیں ہیں کہ اللہ پاک تو آسمان سے اپنی رحمتیں برسائے اور نیک حکمران بھیجے, لیکن اللہ پاک تجھے رسول اللہ صلی اللہ علیہ وسلم کی مانگی ہوئی ان دعاؤں کا واسطہ جو امت مسلمہ کے لیے مانگی تھی, یا اللہ رسول اللہ صلی اللہ علیہ وسلم کا واسطہ اللہ نیک صالح قیادت پاکستان کو نصیب فرما, پاکستان سے مہنگائی کے عذاب کو ختم فرما دے. یا رحم الرحیمین. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں, یا اللہ تو جاننے والا ہے, ہم سب کی جائز حاجات کو پورا فرما دے. یا اللہ جو بھی آئے محروم نہ جائے, دنیا بھی بنا دے آخرت بھی بنا دے. یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو حلال رزق سے غنی فرما. یا اللہ جتنے بھی تنگ دست محتاج ہیں اللہ ان کو خوب مالا مال فرما دے, دین دنیا کی بھلائیاں ان کو عطا فرما. یا اللہ جتنے بھی بیمار ہیں ان سب کو شفا کلی نصیب فرما, جتنے بھی مصیبت زدہ ہیں ان کی مصیبتوں کو دور فرما. یا اللہ کچھ خواتین کے رسولیے دعا کریں اللہ پاک ان کو مکمل شفا کلی نصیب فرما. کوئی ایک خاتون ہے وہ اور ان کے بچے مسلسل کئی سالوں سے بیمار ہیں, کسی طرح صحیح نہیں ہوتے. دعا کریں اللہ پاک ان سب کو شفا کلی نصیب فرمائے, ہدایت دے, عافیت دے یا اللہ. اور جن جن لوگوں نے فون پہ یا جس نے جس طرح بھی جو دعاؤں کے لیے کہا ہے اللہ تو جاننے والا ہے, سب کی حاجتوں کو پورا فرما دے, سب کو چین, ٹھنڈک, سکون, عافیت عطا فرما. یا اللہ اسلام کو خوب غلبہ عطا فرما. دنیا میں جہاں جہاں مسلمان کمزور ہیں یا کفار کے مظالم سہ رہے ہیں تو یا اللہ ان کی حفاظت فرما, بالخصوص کشمیر کے مسلمانوں کی, انڈیا کے مسلمانوں کی. اور اللہ پاک جہاں جہاں مسلمان ان سب کی جان و مال, عزت, آبرو کی حفاظت فرما, علماء اور مشائخ, مساجد, مدارس کی. اور اللہ تمام دینی شعبہ جات کی سب کی حفاظت فرما, عافیت عطا فرما, تمام دینی خدام کی حفاظت فرما, خوب دین کے کام لے لے. یا اللہ اسلام کو خوب غلبہ عطا فرما. یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ محرومین کی, کل مومنین مومنات کی, سب کی کامل مغفرت فرما, تمام جنات کی مغفرت فرما, سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما. یا اللہ سب کی قبروں کو نور سے بھر دے. اللهم آمين ثم آمين يا رب العالمين.